جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم رب غالب، تجھ سے رحم و کرم کی دعا ہے یا خدا، تجھ سے میری دعا ہے۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، جیسا کہ آپ کے علم میں ہے کہ گرمیوں کا موسم شروع ہو چکا ہے اور باب المدینہ کراچی، پاکستان اور ملک کے کافی حصوں میں شدید گرمی کی لہر اس وقت آئی ہوئی ہے، تو اسی حوالے سے ہم نے آج کا موضوع چنا ہے کہ گرمی کے موسم کے اندر جو مختلف قسم کی پریشانیاں، بیماریاں پیدا ہوتی ہیں، اس کے اوپر انشاءاللہ عزوجل آج ہم بات کریں گے۔ مدنی چینل کے ناظرین، اللہ تعالیٰ نے ہمارے جسم کی ساخت جو ہے وہ اس طرح کی بنائی ہے کہ وہ سرد یا گرم موسم کوئی سا بھی ہوتا ہے تو ہمارے باڈی کا ایک ٹیمپریچر ہوتا ہے، ایک اندر کا جو ایک ٹیمپریچر ہوتا ہے وہ ایک خاص تناسب کے ساتھ مینٹین چلتا ہے۔ اگر اس میں کہیں رد و بدل ہوتا ہے، کوئی تبدیلی آتی ہے، تو اس سے ڈائریکٹلی ہماری صحت پہ اثر انداز ہونا شروع ہو جاتا ہے۔ اب مثال کے طور پہ ہمارے جسم کا جو ایک نارمل ٹیمپریچر ہوتا ہے وہ تقریباً 98.6 کے قریب ہوتا ہے، 98.8 بھی لیتے ہیں تو کم و بیش یہ 37 ڈگری سینٹی گریڈ بنتا ہے۔ اب اگر باہر کا ٹیمپریچر آپ دیکھیں کہ باہر کا ٹیمپریچر اتنا زیادہ ہو جاتا ہے اور ٹیمپریچر بڑھنے کی وجہ سے ہمارا اندرونی ٹیمپریچر بھی بڑھتا ہے، تو اس کا سسٹم اللہ عزوجل نے ہمارے باڈی کے اندر اتنا زبردست بنایا ہوا ہے کہ ہمارا دماغ جو ہے وہ ہمارے دل کو حکم دیتا ہے کہ ہمارے جلد کی، خون کی نالیوں کی جو مقدار ہے اس کی طرف تیزی سے گردش کرنا شروع کر دیتا ہے،
خون کا بہاؤ بڑھ جاتا ہے۔
جب خون کا بہاؤ بڑھ جاتا ہے تو دوسری طرف ہمارے پسینے پیدا کرنے والے جو غدود ہوتے ہیں ان کو بھی ایک آرڈر آتا ہے ہمارے برین کی طرف سے کہ وہ اپنا کام شروع کر دیں۔ کہ جب، کیونکہ جب ہمارے جسم میں پسینہ بننا شروع ہوتا ہے تو پسینہ بننے کی وجہ سے جو باہر کے ایٹموسفیئر سے آتی ہے ہیومیڈیٹی، یعنی جس کو نمی آپ جس کو کہتے ہیں، وہ ہمارے جسم سے ٹکراتی ہے تو وہ پسینہ کی شکل میں باہر آتی ہے۔ جب پسینے کی شکل میں باہر آتی ہے تو ہمارا جو باڈی کا ٹیمپریچر ہے وہ اس کو نارمل ڈاؤن کر دیتی ہے۔ تو یہ سسٹم اللہ عزوجل نے ہماری باڈی میں بنا کے رکھا ہوا ہے۔
تو ڈاکٹر صاحب، یہ تو اس طریقے سے وہ ایک یہ پروٹیکٹیو میکینزم ہے،
بالکل۔
اگر یہ پسینے کا عمل نہیں ہوتا تو انسان کے جسم کے اندر کا جو ٹیمپریچر ہے وہ بڑھ جاتا،
بالکل۔
اسی طرح کا جو دماغ میں بڑھ جائے ٹیمپریچر، دماغ کے اندر بھی نقصانات شروع ہو جائیں گے،
بالکل، دماغ کے اندر بھی نقصان شروع،
پسینہ نکلنے کے بھی اپنے کو فائدے بھی ہوں گے۔
پسینہ نکلنے کے بے شمار فائدے ہیں۔ اگر بالفرض پسینہ نہیں نکلتا ہے تو ایک بیماری ہے جو بڑی کامن سی ہے،
صحیح،
جو پچھلے دنوں باب المدینہ میں کافی نقصان جس سے ہوا تھا، ہم لوگوں کو کافی جو جانیں ہیں اس میں ضائع ہوئی تھیں، وہ ہے ہیٹ اسٹروک یا سن اسٹروک،
صحیح،
ٹھیک ہے نا۔ اب سن اسٹروک میں بیسیکلی ہوتا کیا ہے، وہ یہی ہوتا ہے نا کہ آپ کا جو تھرموسٹیٹ ہوتا ہے، جو باڈی کو کنٹرولنگ سسٹم ہوتا ہے، وہ کام کرنا چھوڑ دیتا ہے آپ کا،
صحیح۔
جب وہ چھوڑ دیتا ہے تو اس کی وجہ سے جو پسینہ میکینزم ہوتا ہے پسینہ بنانے کا، وہ نہیں آتا۔ جب وہ پسینہ نہیں آتا تو آپ کا باڈی ٹیمپریچر ایک دم بڑھنا شروع ہو جاتا ہے،
صحیح۔
جب جسم کا ٹیمپریچر بڑھنا شروع ہو جاتا ہے تو پھر وہ اس کا بخار کی کیفیت پہ آنے رہتی ہے، حالانکہ وہ بخار نہیں کہہ سکتے،
جیسے دماغ پہ بھی آتا ہے، اس کی وجہ سے پیشنٹ انکونشس یعنی بے ہوشی،
بالکل،
اور پھر کوما کی طرف چلے جاتا ہے،
بالکل بالکل۔
یہ سب پسینہ نہ ہونے کی وجہ سے،
ہیٹ اسٹروک میں،
صحیح ہے،
ہیٹ اسٹروک میں آپ یہ کہہ سکتے ہیں کہ پسینہ نہ ہونے کی وجہ سے ہو سکتا ہے، کہ پسینہ اگر نہیں آ رہا آدمی کو تو اس کی وجہ سے اس بیماری کی طرف بھی جا سکتا ہے. تو آپ یہ دیکھیں گے کوئی بھی چیز اللہ عزوجل نے ہمارے جسم کے اندر اگر کوئی چیز بنائی ہے تو بلا مقصد نہیں ہے.
صحیح,
پسینہ آنا بھی ہمارے لیے
فائدہ مند,
بہت فائدہ مند ہے. جبکہ ہم یہ سمجھتے ہیں کہ پسینہ شاید ہمارے لیے بہت نقصان دہ ہے اور لوگ بولتے ہیں کہ اسمیل آ رہی ہے, بدبو آ رہی ہے, یہ آنا تو ہمارے لیے بہت اچھا ہوتا ہے اور اس کے بے شمار فائدے ہوتے ہیں.
صاحب جی, پسینے کے اندر جو عموماً اگر اسٹڈی دیکھیں اس کے اندر جو نکلتی ہے, جو جسم میں سے پانی نکلتا ہے, اس میں سے کچھ ایسے مادے بھی نکل رہے ہوتے ہیں جو جسم کو ضرورت نہیں ہوتی, فاضل مادے بھی نکل رہے ہوتے.
بالکل, بہت ساری چیزیں ہیں اس میں جو ضائع ہوتی ہیں, آپ کے باڈی سے نکل جاتی ہیں جس کو جسم کی ضرورت نہیں ہوتی ہے. ایک تو یہ عمل چلتا ہے, دوسرا اس کے جو فائدہ ہوتا ہے نا, یہ پسینہ نکلنا اٹ سیلف جو ہے نا آپ کا ویٹ ریڈیوسنگ یعنی وزن کم کرنے میں بھی فائدہ دیتا ہے.
اچھا,
آپ نے دیکھا نا کہ جب آپ ایکسرسائز کر رہے ہوتے ہیں تو ایکسرسائز میں بیسیکلی کیا ہوتا ہے, آپ کو پسینہ ہی آ رہا ہوتا ہے نا, اور پسینے سے کیا ہوتا ہے کہ وہ کیلوریز اندر کا جو ٹیمپریچر ہوتا ہے وہ بڑھ رہا ہوتا ہے. ٹیمپریچر وہ بڑھ رہا ہوتا ہے, وہ پسینہ آ رہا ہوتا ہے, وہ کیلوریز جو برن ہو کے باہر نکل رہی ہوتی ہے, جل کے باہر نکل رہی ہوتی ہے. تو بیسیکلی پسینہ تو آپ کا ایک طرح سے اور فائدہ مند ہو گیا کہ آپ کو پسینہ آیا, آپ کی کیلوریز برن شروع, برن ہونا شروع.
کچھ بیماریاں ہوتی ہیں جن میں فلوڈ ریٹینشن ہو جاتی ہے
جی,
اور اس دوائیوں کے سائڈ افیکٹس بھی ہوتے ہیں, جیسے پانی جسم کے اندر پانی بھر جمع ہو رہا ہوتا ہے تو اگر پسینہ آ رہا ہو تو اس کنڈیشن کے اندر یہ فائدہ مند ہے ان کے لیے.
ہاں, اس میں ابھی جیسے آپ نے فرمایا فلوڈ ریٹینشن, مطلب جس میں جسم میں پانی
جمع ہو جاتا ہے اسکن کے اندر. ہاں
بالکل, یہ جو مطلب جلد ہوتی ہے اس کے درمیان جو ہے جمع ہونا شروع ہو جاتا ہے, تو اس کے سوجن کی کیفیت آ جاتی ہے کہ جسم سوج سا لگ جاتا ہے, سوجن سی آنے لگ جاتی ہے, تو وہ کیفیت ہو جاتی ہے. تو اس کے اندر بیسیکلی وہ تو پھر پانی کی کمی ہو گئی آپ کے جسم کے اندر,
صحیح ہے,
وہ آپ ایکسکریٹ نہیں کر پا رہے, آپ اس کو اخراج نہیں ہو رہا آپ کے جسم سے, خارج نہیں ہو رہا ہے وہ, ٹھیک ہے نا. اب خارج ہونے کے دو تین طریقے ہیں نا, یا تو آپ فضلہ کے ذریعے خارج ہوگا وہ, یا یورین کے ذریعے خارج ہوگا, یا پسینے کے ذریعے خارج ہوگا. اگر آپ کا کوئی بھی ایک سسٹم اس میں کام نہیں کر رہا ہے صحیح طریقے سے, تو یہ کہیں نہ کہیں تو وہ جائے گا نا باڈی کے اندر,
جمع ہوگا.
جب وہ جمع ہوگا تو وہ لازمی بات ہے آپ کے جسم کو نقصان ہی پہنچائے گا, فائدہ نہیں پہنچائے گا. تو یہ چیزیں آنا قدرتی طور پہ ہمارے لیے بہت زیادہ فائدہ مند ہوتی ہے. اچھا, دوسرا اگر ہم گرمی کی طرف دیکھتے ہیں, تو جب گرمی آتی ہے تو گرمی میں اللہ عزوجل نے جو ہم کو فروٹ دیے,
صحیح,
آپ اگر ان کو غور کریں کہ وہ جو فروٹ ہیں وہ پانی سے بھرے ہوئے فروٹ ہیں سارے.
اصل میں جو میں کیمیکل کمپوزیشن دیکھ رہا تھا, جیسے ابھی جو گرمیوں میں جو فروٹ آتے ہیں جیسے تربوز ہوتا ہے,
جی جی,
اس کی جو کیمیکل کمپوزیشن سیم کم و بیش سیم ہوتی ہے, اس کے جو پسینے میں ضائع ہو جاتی ہے جو سوڈیم کلورائڈ,
جی جی,
یہ پسینے میں عموماً ضائع ہو جاتا ہے. اور اگر تربوز کا استعمال کر لے تو یہی واپس پانی کی فارم میں یہ سوڈیم کلورائڈ ہمیں مل جاتا ہے.
بالکل, میں یہی آپ کو سمجھا رہا ہوں کہ اس کے اندر جیسے اللہ عزوجل نے اس میں ہم کو یہ نعمتیں عطا کی ہیں اس سیزن کے اندر, تو اس کے پیچھے کیا راز ہے, اس کے پیچھے یہی ہے کہ پسینے کے ذریعے آپ کی یہ چیزیں ضائع ہو رہی ہیں نا, تو آپ ان نعمتوں سے ان کو پورا کر سکتے ہیں. آپ پانی تو پی رہے ہیں, ساتھ میں یہ نعمتیں بھی آپ استعمال کریں گے, اس سے بھی آپ کو کافی فائدہ ہوگا. اس میں ایک تو جسم میں طاقت بھی ملے گی, جسم کی نمکیات بھی پوری ہوگی, اور پانی کی کمی بھی آپ کی پوری ہوگی. اگر خدا نہ خواستہ آپ کے جسم میں پانی کمی ہو جاتی ہے, جو کسی بھی تکلیف کی وجہ سے ہو سکتی ہے, بیمار ہو گیا انسان, ڈائریا ہو گیا, یا کوئی اور بیماری ہو گئی, یا پھر اس کو ہیضہ ہو گیا جو عموماً گرمیوں میں زیادہ تر ہوتا ہے. گرمیوں میں 3-4-5 بیماریاں بڑی تیزی کے ساتھ ہوتی ہیں, ان میں ایک ڈائریا بڑا سر فہرست ہوتا ہے, ٹائیفائڈ ہے, یہ بڑی کامنلی ہوتی ہیں, یہ گرمیوں کی بیماریاں ہوتی ہیں. اگر آپ 3-4-5 احتیاطیں کر رکھ لیتے ہیں چھوٹی چھوٹی, تو ان بڑی اور مہلک بیماریوں سے کافی زیادہ بچ سکتے ہیں.
ڈاکٹر صاحب, یہ ڈائریا, موشنز, دست, یہ سارے سلسلہ گرمیوں میں ہی کیوں شروع ہو جاتا ہے؟
دیکھیں, اس میں جو ایک سب سے بڑی وجہ یہ ہوتی ہے گرمیوں میں کہ آپ کو پانی کی ریکوائرمنٹ زیادہ ہو جاتی ہے, پانی کی ضرورت آپ کے جسم کو زیادہ ہو جاتی ہے. آپ جس ماحول میں, جس ایٹماسفیئر میں آپ کام کرتے ہیں, بالخصوص ہم باب المدینہ یا پاکستان کے اندر اگر ہم کام کر رہے ہیں, یا ایشیا کی کنٹریز کے اندر آپ کام کر رہے ہیں, تو یہاں کا ایٹماسفیئر بہت زیادہ گرم ہوتا ہے, اور پچھلے کئی عرصوں سے, سالوں سے اس کا ٹیمپریچر متواتر بڑھ ہی رہا ہے, کم کی طرف نہیں آ رہا ہے. تو آپ جو ہمارے جسم کی ضرورت ہوتی ہے نا, وہ آپ پوری نہیں کر پاتے, ٹھیک ہے. تو اب کیا ہوتا ہے کہ آپ باہر نکل رہے ہوتے ہیں, گرمی میں باہر ہوتے ہیں, تو یہ جو مختلف قسم کی اشیاء وغیرہ جو ہوتی ہیں مارکیٹ میں, جوسز وغیرہ ہوتے ہیں, فروٹس وغیرہ ہوتے ہیں, یا شربت وغیرہ ہوتے ہیں, یا اس ٹائپ کی جو ٹھیلے پہ بیچ رہے ہوتے ہیں نا, یہ ایک بہت بڑی سورس ہے اس کے لیے, بہت بڑی سورس ہے اس کے لیے. دیکھیں نا, جہاں پہ فرض کریں
کہ اگر وہاں پہ
یہی فروٹ جوس اگر سردیوں میں اگر پیا جائے تو اتنا نقصان نہیں دے رہا ہوتا جتنا یہ گرمیوں میں دے رہا ہوتا، تو اس کی کوئی وجہ ہے؟
دیکھیں پہلی بات تو یہ کہ یہ والا فروٹ آتا ہی نہیں ہے،
صحیح،
سردیوں میں، سردیوں کے فروٹ ہی ڈفرینٹ ہیں،
صحیح،
گرمیوں کے فروٹ ڈفرینٹ ہیں، ٹھیک ہے نا؟ تو سردیوں میں اگر یہ فروٹ آپ استعمال کر رہے ہوتے ہیں تو سردیوں میں تو آپ برف کا استعمال نہیں کرتے،
صحیح ہے،
ٹھیک ہے، سردیوں میں پانی کی ریکوائرمنٹ اتنی زیادہ نہیں ہوتی آپ کی، اگر آپ فروٹ استعمال کر رہے ہوتے ہیں تو وہ بھی آپ گھر میں لا کے جو بھی آپ کی سہولت کے حساب سے اس کو جو افطان صحت کے حساب سے اس کی صفائی ستھرائی کر کے اس طریقے سے استعمال کر رہے ہوتے ہیں، جبکہ عام روٹین میں یہ ہوتا ہے کہ جب آپ باہر نکلے ہوتے ہیں کام کے لیے نکلے ہوتے ہیں، تھوڑا سا گرمی کی شدت سے پیاس لگی تو کہیں آپ پڑوس میں رک گئے، کہیں پاس رک گئے، وہاں سے آپ نے جوس لے کے پی لیا، کچھ لے کے پی لیا، تو وہ جو ہے بیسیکلی آپ کا یہ معاملات خراب کر دیتی ہے، پیٹ کی تکلیف ہونا شروع ہو جاتی ہے، جس کی وجہ سے بہت زیادہ مسئلے مسائل کھڑے ہو جاتے ہیں۔ پھر دوسرا جو ہے ہمارے یہاں جو پانی،
صحیح، پانی،
پانی جو ہم پینے والا سادہ پانی، اس کے معاملات بھی اتنے اچھے نہیں ہیں، جس کی وجہ سے جو ہے پیٹ کے معاملات کی بیماریاں بہت زیادہ بڑھتی جا رہی ہیں۔
صحیح،
اگر پانی ہم بوائل کر کے ابال کے بالخصوص گرمیوں میں،
صحیح،
اگر استعمال کریں تو اس سے بہت زیادہ آپ فائدہ ہوگا۔ صفائی کے جو بیسک اصول ہیں، بیسک اصول جو ہیں، صرف ان کو ہم اپنا لیں، سمپل سا ایک طریقہ ہے کہ اچھی طرح ہاتھ دھو کے اگر کسی بھی چیز کا استعمال کریں گے،
صحیح،
تو آپ 60-70% تو ویسے ہی دور اٹ جاتے ہیں بیماریوں سے، لیکن اگر آپ نے ہاتھ ہی نہیں دھوئے، اب دیکھیں نا آپ جراثیم سے تو کہیں سے بھی بچے ہوئے نہیں ہیں، آپ اس ماحول میں بیٹھے ہوئے، میں اس ماحول میں بیٹھا ہوں، آپ وہاں بیٹھے ہوئے، ہم کسی بھی چیز سے جراثیم سے نہیں بچے ہوئے۔ اب بہت سی چیزیں ایسی ہوتی ہیں جو جراثیم نقصان دہ ہوتے ہیں، بہت سے فائدے مند بھی ہوتے ہیں۔ تو ایسے حالات کے اندر گرمیوں میں پسینہ آنا، پسینے سے جسم پہ جراثیم کا پیدا ہو جانا، اور پھر اپنی صفائی کا خیال نہ رکھنا۔
لوگ صاحب، اس صورت میں اگر بندہ پانچ وقت وضو کرنے کی نیت کر لے تو کیسا؟
بالکل، دیکھیں،
اور جب بھی بے وضو ہو اس صورت میں فوراً وضو کر لے، تو اس صورت میں گرمی میں کیا فائدہ ہو، صفائی ستھرائی کیسی ہوگی؟
دیکھیں، اس صورت میں گرمی میں جو سب سے زیادہ فائدہ یہ ہوگا کہ ایک تو آپ کا باڈی ٹیمپریچر مینٹین رہے گا،
صحیح،
ٹھیک ہے نا، آپ پانچ دفعہ پانی کے ہاتھ پیر منہ گردن وغیرہ، اور اگر آپ ٹیکنیکلی طور پہ دیکھا جائے، میڈیکل پوائنٹ آف ویو سے بھی دیکھا جائے، تو جو آپ کے جسم کو ٹھنڈک پہنچانے والے، آپ نے کہ ہیٹ اسٹروک کے اندر اگر کوئی چیز ہوتی ہے تو آپ کیا کرتے ہیں، سب سے پہلے کیا کرتے ہیں، ماتھے پہ پانی ڈالتے ہیں،
صحیح ہے،
دوسرا پہ پیروں پہ پانی ڈالتے ہیں، تیسرا گردن پہ پانی ڈالتے ہیں، تو ہم وضو میں کیا کرتے ہیں، ہمیں یہی کرتے ہیں نا، چہرہ دھوتے ہیں، مسا کرتے ہیں، پیروں کے تلے پیر دھوتے ہیں، ہاتھ دھوتے ہیں، بازو دھوتے ہیں، گردن کا مسا کرتے ہیں۔
وضو بھی اسی طرح جس طریقے سے بتایا گیا ہے،
بالکل
سنت کے مطابق ترکیب کے ساتھ صحیح طریقے سے وضو کرنا،
بالکل
ہر جسم،
اگر آپ صحیح طریقے سے جس طریقے سے بتایا گیا اس طریقے سے اگر آپ وضو کریں گے تو آپ کافی حد تک ان بیماریوں سے بچ سکیں گے۔ ہاں، اگر یہ اس میں صورتحال یہ ہوتی ہے کہ اگر آپ وضو کر کے، اس میں تھوڑا سا احتیاط یہ کرنے کے، بعض اوقات کیا ہوتا ہے کہ وضو کرتے ہیں، وضو کرنے کے بعد فوراً جو چادر ہوتی ہے ہمارے پاس، یہ ٹاول وغیرہ گھر کے اندر ہوتے ہیں، ہم اسی سے ہاتھ صاف کر لیتے ہیں، ٹھیک ہے نا، یہ نہیں کریں آپ، کیونکہ ایک طرف تو آپ نے ہاتھ دھو لیے اچھی طریقے سے، اچھی طرح سے واش کر لیا ہاتھ کو، ہاتھ کو واش کرنے کے بعد اسی چادر سے جو گندی ہے، میلی ہے، پسینہ بھی آپ نے اسے صاف کیا، وہ اسی سے آپ نے ہاتھ بھی خشک کر لیا، جو چادر میں آپ کے جراثیم لگے ہوئے وہ تو آپ کے ہاتھ میں دوبارہ آ گئے۔
صحیح،
تو یہ چھوٹی سی کیئر کر لیں۔ ہاتھ خشک ہونے میں کتنا ٹائم لگتا ہے، یا منہ خشک ہونے میں کتنا ٹائم لگتا ہے؟
صحیح ہے،
10 سیکنڈ، 20 سیکنڈ، اس سے زیادہ ٹائم نہیں لگتا، خشک ہو جائیں اس کے بعد آپ چیزیں استعمال کریں، کھانا وانا کھائیں۔
ڈاکٹر صاحب، گرمیوں کے اندر عموماً ڈائریا کی شکایت ہو جاتی ہے، دست ہو جاتے ہیں، موشن ہو جاتے ہیں، تو اس کی کوئی تعریف ہوتی ہے کہ کتنی مقدار میں ہو تو یہ موشن ہو یا دست ہو یا ڈائریا؟ عموماً اکثر یہ شکایت کرتے ہیں مجھے موشن ہو گئے، جیسے دن میں 5 دفعہ ہو تو موشن یعنی ڈائریا کی تعریف میں آئے گا، یا 6 دفعہ ہوں
اس میں جو ایک ڈائریا، عمومی طور پہ ایسا ہوتا ہے کہ کوئی مریض اگر ہمارے پاس کلینک میں آتے ہیں تو بولیں گے ڈاکٹر صاحب ہم کو موشن ہوگا،
جی
ہمارا پہلا سوال یہ ہوتا ہے کتنے موشن ہوئے؟
صحیح،
ٹھیک ہے ڈاکٹر صاحب، ایک موشن ہوا ہے،
تو یہ
ایک موشن کو آپ ڈائریا نہیں کہیں گے،
صحیح،
ٹھیک ہے نا، اس کی تعریف میں یہ ہے کہ کم از کم 3 سے 4، 3 سے زیادہ اگر موشن آپ کو ہو جاتے ہیں تو وہ ڈائریا کی شکل میں آ جاتے ہیں۔ ڈائریا کی تعریف میں لے آئیں گے آپ، یہ ڈائریا کی تعریف میں آ جائے گی۔ لیکن اگر 3 سے کم موشن ہوں گے تو اس کا مطلب یہ نہیں کہ آپ اس کو بالکل ہی چھوڑ دیں گے،
صحیح،
چھوڑنا نہیں ہے، ٹریٹمنٹ اس کا بھی کروانا ہے، علاج اس کا بھی کروانا ہے، لیکن وہ ڈائریا کی تعریف میں نہیں آئیں گے۔
اچھا، جیسے اسی طرح کے موشن ہو رہے ہیں،
پیٹ میں بھی کوئی درد نہیں ہے، بخار بھی نہیں ہے، باقی کوئی اور فائنڈنگ بھی نہیں ہے، تو اس صورت میں کیا بولا جائے گا؟
دیکھیں، اگر ایسی کوئی چیز ہے کہ خالی موشن اس کو ہو رہے ہیں اور کسی چیز کی کوئی پرابلم نہیں ہے، بخار وغیرہ بھی نہیں ہے، تو ایسی صورت میں موسٹ لائکلی چانسز یہ ہو سکتا ہے کہ فوڈ پوائزننگ نہ ہو کہیں اس کو.
صحیح ہے،
ایک تو یہ چانس بن سکتا ہے اس کو. دوسرا اس کو کہتے ہیں نا کہ اپنا
نظام ہضم
جس کو بولتے ہیں ہیضہ، اس ٹائپ کی چیز جو ہوتی ہے نا، وہ چیز نہ ہو اس کے اندر. لیکن اگر اس کو کوئی انفیکشن ہوگا، بیکٹیریل انفیکشن ہوگا، تو بخار تو ضرور آئے گا. اس کو
بخار بھی ہو رہا ہے، پیٹ میں درد بھی ہو رہا ہے، موشن بھی ہو رہے ہیں، الٹیاں بھی ہو رہی ہیں، تو اس صورت میں پھر کیا کرنا ہے؟
دیکھیں، ایسی صورت میں تو لازمی سی بات ہے ڈاکٹر سے رجوع کریں، اور ڈاکٹر سے رجوع کرنے کے بعد جو بھی صورتحال ہے وہ ڈاکٹر اس کو چیک کرے گا. چیک کرنے کے بعد جو بہتر اس کی ٹریٹمنٹ ہوگی وہ دے گا. اب اس میں یہ ہوتا ہے کہ موشن ہوتے ہیں، موشن ہونے کے بعد سب سے پہلی جو کمپلین مریض کے ساتھ آتی ہے وہ آتی ہے کہ جی اس کے نقاہت شروع ہو جاتی ہے،
کمزوری شروع ہو جاتی ہے،
پنڈلیوں میں درد شروع ہو جاتا ہے. جس
سے نقاہت موشنز میں کیوں ہو جاتی ہے، اس کی کوئی وجہ ہے؟
دیکھیں، اس کی بہت سیدھی سی وجہ ہے کہ ہمارا جسم بیسیکلی جو ہے وہ مختلف اجزاء سے مل کے بنا ہوا ہے، جس میں الیکٹرولائٹ بھی شامل ہیں، جس میں منرلز بھی شامل ہیں. الیکٹرولائٹ مطلب یہ ہے کہ اپنے نمکیات جو ہیں جسم کی. اب جب آپ کو موشن ہوتے ہیں تو یہ ساری کی ساری ضائع ہوتی ہیں،
نمکیات جسم سے نکل جاتی ہیں.
جب جسم کمی ہونا شروع ہو جاتی ہے تو لازمی سی بات ہے کسی بھی چیز کی طاقت جو ہے وہ اگر آپ کم کر دیں گے تو اس میں وہ طاقت نہیں رہے گی کہ اس طریقے سے وہ کام کر سکے. اب آپ جیسے نمکیات جسم کی ضائع ہوتی ہے تو آپ کے سب سے پہلے تکلیف مسلس میں شروع ہونا شروع ہو جاتی ہے، کیونکہ مسلس بیسیکلی پٹھے جو ہیں آپ کے، یہ آپ کے اسٹرکچر کو کھڑا رکھتے ہیں، آپ کے باڈی کو کھڑا رکھتے ہیں، ٹھیک ہے نا. اب اس میں اگر کمزوری آتی ہے تو سب سے پہلے دل کرتا ہے کہ لیٹ جاؤں، میں تھوڑا آرام کر لوں، کیونکہ آپ کے وہ باڈی میں وہ طاقت رہتی ہے.
اصل میں سوڈیم جو باڈی میں سے لوز ہوتا ہے نا، سوڈیم ریکوائرڈ ہوتا ہے مسلس کے کام کرنے میں. جب سوڈیم سفیشینٹ مقدار کے اندر باڈی کے اندر موجود ہوگا تو پٹھے اچھی طریقے سے کام کر رہے ہوں گے، سگنل جو ہوں گے کام کرنے کے وہ صحیح جا رہے ہوتے ہیں. جیسے سوڈیم جسم میں سے کم ہونا شروع ہو جاتا ہے، یہ پٹھوں میں جیسے آئلنگ ہوتی ہے نا، یہ اس طریقے سے کام ہو رہا ہوتا ہے. جیسے سوڈیم کم ہوتا ہے مسلس کریمپ آنا شروع ہو جاتے ہیں، جس کو کمپلین یہ ہوتی ہے کہ درد ہو رہے ہیں پٹھوں میں. ایسا ہی ہے؟
ہاں نہیں، بالکل صحیح آپ نے اس کی تشریح کی ہے. عمومی طور پہ ایسا ہی ہوتا ہے، اور اس کا بہترین ذریعہ جو ہوتا ہے وہ یہ ہوتا ہے کہ جو نمکول کا پانی ہے اس کا آپ استعمال کریں، پانی کا استعمال زیادہ سے زیادہ کریں. اس پہ انشاءاللہ سوچل ہم اور بات کریں گے. چند کالے ہیں، ہم ان کالوں کی طرف جاتے ہیں. کال سنائیے پلیز.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
باب المدینہ کراچی سے نعمان اتاری عرض کر رہا ہوں. رات میرے ایک دوست ہیں عمران اتاری، ان کے مدنی منع کو موشن لگے اور یہ ایک ہسپتال میں لے کر گئے. وہاں ڈاکٹرز وغیرہ نے ڈرپ لگائی اور گھنٹے ڈیڑھ گھنٹے کے بعد بچے کو ریلیز کر دیا کہ اب آپ اس کو گھر لے کر چلے جائیں. گھر لے کر آئے تو کافی تھکے ہوئے تھے، کیونکہ رات کے جاگے ہوئے تھے، تو آنکھ لگ گئی، سو گئے. اب صبح جب آنکھ کھلی تو بچے کو ہلایا جلایا، لیکن بچہ ہلا نہیں. دیکھا تو بچہ انتقال کر چکا تھا. میری مدنی التجا ہے کہ اس معاملے میں مدنی پھول عطا فرمائے کہ اگر اس طرح گھر میں بچوں کو موشن وغیرہ آئے تو سب سے پہلے کیا احتیاط کرنی چاہیے، کیا فرسٹ ایڈ کے معاملے میں کیا معاملہ کرنا چاہیے کہ بچے کی ہم کیئر کر سکیں اور پھر اس کو ڈاکٹر کے پاس لے کے جائیں. تو اس بارے میں مدنی پھول ارشاد فرما دیجیے. جزاک اللہ خیرا. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. اللہ تعالیٰ جس بچے کو انتقال ہوا ہے، اللہ تعالیٰ ان کے گھر میں ان لوگوں کے والدین کو صبر و جمیل عطا فرمائے. دوسری کال سنائیے.
سر عبدالغفار جمالی باری کا ضلع جلبخشی. سوال سے ڈاکٹر صاحب سے یہ ہے کہ سر جب بھی میں کھانا کھاتا ہوں اسی ٹائم مجھے دست ہو جاتے ہیں، اسی ٹائم واش روم کا خیال آتے ہیں. جب جس ٹائم دوپہر کا کھانا کھاؤں، شام کا کھاؤں یا ناشتہ کروں، اسی ٹائم مجھے کھانا کھاتے ہی جو ہے نا مجھے دست لگ جاتے ہیں.
ان شاء اللہ بتاتے ہیں. اور کال دیجیے.
सगे अत्तार मोहम्मद शाहरुख अत्तारी बूंदी राजस्थान हिंद से अर्ज कर रहा हूँ। सिलसिला क्लिनिक बहुत ही प्यारा सिलसिला है, अल्लाह अस्सवजल इस सिलसिले को नजरे बद से बचाए। डॉक्टर साहब की बारगाह में मेरी मदनी इल्तिजा है कि गर्मियों का दिन है, हमें गर्मियों में क्या क्या एहतियात बरतना चाहिए और हमें गर्मियों में किस तरह रहना चाहिए, घर से बाहर निकले तो किस तरह निकले, क्योंकि गर्म गर्म लू हवाएं चलती है तो सफर भी करें अगर मोटरसाइकिल पर भी तो किस तरह करें, इसकी रहनुमाई फरमा दीजिए।
इंशाल्लाह सोचा
पहला जो सवाल है डॉक्टर साहब बच्चों को मोशंस
दोमन अत्तारी भाई की कॉल आई थी
सही,
छोटा बच्चा था हॉस्पिटल लेके गए मोशन हुए। इनमें देखें अगर कभी घर में किसी को खुदा ना खास्ता मोशन होते हैं तो घर के अंदर जो सबसे पहला काम होता है ना वो जो जिस्म का पानी जाया हो रहा होता है ना उसको पूरा करना
सही। तो वो किस तरकीब से किया जाए?
वो उसके लिए बेहतरीन जरिया जो है ना आपका जो होता है वो निमकोल का पानी बेहतरीन जरिया है।
निमकोल में से मुराद जैसे क्या?
निमकोल एक आम जिसको हम अपने इंग्लिश में कहते हैं ओरल रिहाइड्रेशन सॉल्ट, नमक चीनी का पानी,
नमक चीनी का पानी मिला के
जो है ना
वो बना के रखना,
वो बना के दे दे, वरना बाजार में बने बनाए भी मिलते हैं
सही
उस हिसाब से है ये तो आप मतलब किसी से पूछने की जरूरत ही नहीं है, आप ये बिला झिझक इस्तेमाल करा सकते हैं। जहां मोशन हुए वहां निमकोल का पानी, चाहे छोटे हों चाहे बच्चे हों, एक तनासुब से, बच्चों को अपनी एक जरूरत होती है, बड़ों की अपनी एक जरूरत होती है। बच्चों में तो ये होता है कि बच्चों को जब भी मोशन होंगे, जब जितने मोशन होंगे उतने ही आपने निमकोल का पानी पिलाना है,
उतना आधा गिलास या एक गिलास,
हाँ वो डिपेंड करता है उम्र के ऊपर। मिसाल के तौर पर कोई गोद का बच्चा है, 3 महीने 4 महीने का बच्चा है, 6 महीने का बच्चा है, तो उसको कोशिश करें कि कम अज कम 1-2 गिलास पानी और निमकोल का पानी
सही
देते रहें, थोड़ा थोड़ा करके, थोड़ा थोड़ा, यकमुश तो नहीं पिएगा वो सारा पानी, ये थोड़ा थोड़ा करके उसको देते रहें। इम्पोर्टेंट चीज ये होती है कि उसके जिस्म की जो नमकियात है वो खत्म नहीं होनी चाहिए। मोशन के अंदर बच्चों में जो सबसे खतरनाक चीज होती है वो यही चीज होती है कि उसके जिस्म की नमकियात खत्म हो जाती है, जिसकी वजह से उसकी जान को खतरा बन जाता है उमूमी तौर पर। इसकी एक मैं स्टडी देख रहा था कि अनफॉर्चुनेटली हमारे कंट्री के अंदर जो एक स्टेटिस्टिक्स में देख रहा था उसमें सालाना कमोबेश 1 लाख से जायद बच्चे जो हैं 5 साल की उम्र पहुंचने से पहले पहले इस बीमारी की वजह से इंतकाल,
यानी खाली मोशन की वजह,
खाली मोशन की वजह से 1 लाख से जायद।
अच्छा।
और ऑल ओवर आप वर्ल्ड की अगर बात करते हैं तो 2.5 यानी 2.5 अरब के करीब डायरिया के केसेस सालाना रिपोर्ट होते हैं।
इस तरह के लोग इस मर्ज में
मुब्तला हो जाते हैं और इसमें कोई बहुत ज्यादा वो नहीं है आपके के साइंटिफिकली कुछ बहुत ज्यादा काम करना है, सिर्फ सिंपल सफाई के उसूलों को आपने मद्देनजर रखना है, सिंपल सफाई के उसूल है। बड़े होंगे उनका थोड़ा सा डिफरेंट होगा, छोटे बच्चे होंगे, गोद के बच्चे होंगे या दूध पीते बच्चे होंगे, उनका थोड़ा सा डिफरेंट होगा सफाई का उसूल। इन चीजों को, बेसिक चीजों को अगर आप सामने रखेंगे तो इस मोहलिक बीमारी से आराम से बच सकते हैं।
इसका फिर एक उसूल बना लें, जब भी किसी भी मोशंस हों, देखिए मोशंस भी पता होना जरूरी है ना कि 3 हों या 3 से ज्यादा हों तो मोशंस हैं, 1-2 को मोशन बोला जाए।
देखिए जो छोटे बच्चे हैं ना, छोटे बच्चे में तो 1 को भी सीरियस ले लें आप
सही,
क्योंकि छोटा बच्चा जो है उसके अंदर 1 तो उम्र छोटी होती है
सही,
बॉडी भी नमकियात के हिसाब से जो है बॉडी में पानी की तनासुब भी थोड़ा कम ही होता है, तो अगर वो 1 मोशन भी कर देता है बात औकात बच्चा तो वो 1 मोशन से भी लागर हो सकता है।
और जैसे 5 साल से ऊपर चले गए तो 2 और 3 में,
2 और 3 में उसमें भी आपने ORS देना है
सही है,
ORS देना ही देना है हर हाल के अंदर, चाहे वो छोटा हो चाहे बड़ा हो। एक मोशन हो
तो उम्र बढ़ गई 10 साल से जायद हो गए,
10 साल से जायद हो गए तब भी आपने ORS देना है, जब तक आप डॉक्टर से रुजू नहीं करते
सही,
डॉक्टर से रुजू करें, रुजू करने के बाद डॉक्टर मायना करें, मायना करने के बाद उसके हिसाब से अद्वियात इंशाल्लाह उसको दे दी जाएंगी।
दूसरा सवाल था कि खाने के साथ इनको मोशन हो जाता है?
खाने के बाद इनका उमूमी तौर पर पेट खराब हो जाता है, तो ये बेसिकली एक बीमारी होती है जो खाने के बाद उमूमी तौर पे जो है पेट खराब हो जाता है। इनके लिए मशवरा ये है कि किसी अच्छे फिजिशियन को, गैस्ट्रोएंटरोलॉजिस्ट को रजू कर लें, उनको दिखा दें और उसके बाद जो है इंशाल्लाह ये काबिल इलाज बीमारी है, कोई इतना बड़ा इशू नहीं है, अगर ये दिखाएंगे तो कुछ मुमकिना एक आध टेस्ट होगा और उसके बाद इनका इलाज हो जाएगा, कोई ऐसा मसला नहीं। अच्छा, तीसरा गर्मियों की एहतियातों के हवाले से उन्होंने बात की थी कि जो गर्मियों में क्या एहतियातें की जाएं बेसिकली। अब गर्मियों में एहतियातें किस तरह की करनी चाहिए,
जैसे बाहर निकलें तो किस तरीके से निकलें, गर्म हवाएं चल रही होती है तो उसमें क्या एहतियात करें, खाने पीने में क्या।
ठीक है, जब भी आप घर से बाहर निकलें तो सर को ढक के निकलें।
सही,
ठीक है, कोई रुमाल सर पे रख लें, कोई चादर सर पे रख लें और अमामा शरीफ सजा लें तो क्या ही बात है, उससे काफी हद तक बहुत फायदा होगा। कपड़े जो हैं आप लाइट कलर के पहने,
सही,
और हल्के लाइट कलर के, चाहे कोई सा भी हो, लाइट कलर हो, व्हाइट कलर हो, सफेद कलर हो, सफेद रंग हो तो बहुत अच्छी बात है कि सफेद रंग के कपड़े पहने आप। चादर आप ले लें,
सही।
उसके बाद जो है कोशिश करें कि अपने तमाम तर मामूलात ऐसी टाइमिंग में रखें, बहालत मजबूरी एक अलग बात है कि ऐसी टाइमिंग में रखें कि जब थोड़ा सा ठंडा मौसम हो जाता है, लेकिन बाद अवकात ऐसे काम होते हैं जो करने पड़ जाते हैं, तो उन कामों करने के लिए कि ये इन चीज़ों का एहतियात करें। जैसे इन्होंने इसमें एक चीज़ बात की थी कि मोटरसाइकिल के ऊपर भी क्या एहतियात की जाए, तो मोटरसाइकिल के ऊपर भी यही उसूल लागू होता है। अगर आप हेलमेट पहन लेंगे तो एक तो धूप से भी बचेंगे, दूसरा एक्सीडेंट अल्लाह ना करे खुदा ना खास्ता ऐसे कोई मामला हो तो उसमें भी काफ़ी हद तक सेफ्टी आ जाती है। तो हेलमेट का इस्तेमाल करेंगे आप, ग्लासेस वगैरह चश्मा वगैरह जो है वो पहनेंगे, उससे ये है कि डस्ट वगैरह जो है उससे भी बचेंगे आप। अच्छा, इस गर्मी के अंदर एक मोटरसाइकिल से मुझे एक चीज याद आई कि एक्सीडेंट के रेशियो भी बढ़ जाते हैं।
अच्छा,
उसकी वजह क्या होती है कि गर्मी में चिड़चिड़ापन बहुत आ जाता है आदमी के अंदर।
चिड़चिड़ापन गर्मी में कैसे आ जाता है?
इसलिए आ जाता है ना कि जब आदमी गर्मी में जा रहा होता है, पसीना आ रहा है उसको बहुत ज्यादा आ रहा है, और वो एक वो होता है ना कि हमें बर्दाश्त की जो मादा है वो हम लोगों के अंदर वो शायद अब इतना रहा नहीं है, खत्म हो गया, तो हम टॉलरेट नहीं करते, हम बर्दाश्त नहीं करते। जब हम उस चीज को बर्दाश्त नहीं करते तो एक दूसरे से आगे बढ़ने की तकदो में लगे रहते हैं, तो फिर वो ये है कि किसी की भी कोई भी चीज जो हल्की सी भी चीज है हमें बहुत बुरी लग रही होती है और चिड़चिड़ापन होता है तो उसमें झगड़े होने के चांसेस भी काफी ज्यादा हो जाते हैं। जैसे उमूमी तौर पर आपने रमजान में देखा होगा, रमजान में उमूमी तौर पर आपने काफी लोगों को देखा होगा, लड़े होते हैं, झगड़े होते हैं इफ्तार से पहले बिलखसूस होता है। तो ये सिलसिला गर्मियों में होता है, जब आप क्या कहते हैं गर्मियों में जब आप सफर कर रहे होते हैं, बेचैनी होती है, उलझन होती है बहुत ज्यादा और पसीना बहुत ज्यादा हो रहा था उसकी वजह से उलझन बहुत ज्यादा,
मिजाज में जो तब्दीली आ रही होती है तो नमकियात जिस्म से जाया हो रहे होते हैं उसकी वजह से भी आ रही होती है।
बिल्कुल बिल्कुल,
जब नमकियात जाया होते हैं तो ब्लड प्रेशर भी लो की साइड जा रहा होता है,
नीचे की तरफ,
उस लो ब्लड प्रेशर के अंदर चिड़चिड़ापन बहुत आ जाता है।
बिल्कुल बिल्कुल आ जाता है, चिड़चिड़ापन आ जाता है उसके अंदर, और उसमें बाजू का ये होता है कि वो खतरनाक हद तक भी हो जाता है, खुदा ना खासा गुनूदगी की कैफियत भी आ जाती है, बाद अवकात आंखों के सामने अंधेरा भी आ जाता है, ऐसे एक चंद लम्हों के लिए एक झलक सी आ जाती है अंधेरे की, अगर खुदा ना खास्ता कोई बाइक चला रहा है, बाइक चलाते चलाते एकदम झटका सा लग जाता है तो खुदा ना खास्ता कोई प्रॉब्लम।
मतलब जरूरी है कि पसीने के हवाले से गर्मियों में पानी का एहतमाम
बहुत ज्यादा जरूरी है, क्योंकि पानी जब तक हमारे जिस्म में पूरा नहीं होगा जब तक हम किसी भी परेशानी में किसी भी वक्त मुबतला हो सकते।
अच्छा, जो डॉक्टर साहब गर्मियों में अमूमन मोशन या दस्त वगैरह हो जाते हैं, इसकी वजह कोई हमारी बेएहतियाती है या ये सिर्फ ऐसी मौसम के अंदर है?
नहीं, मौसम में नहीं, इसमें सबसे बड़ी वजह जो है ना हमारी बेएहतियाती है।
अब जैसे वो क्या क्या खाने पीने की बेएहतियाती
है? इसमें 100% खाने पीने की बेएहतियातियाँ होती हैं इसके अंदर। ज्यादातर होता क्या है कि जैसे मैंने पहले अर्ज किया कि हम जो बाहर के खाने वगैरह जो है ना वो इस्तेमाल करते हैं, मशरूबात वगैरह जो है बाहर के इस्तेमाल करते हैं, तो उसमें बहुत ज्यादा बेएहतियातियां पैदा होने शुरू हो जाती हैं। अच्छा, इसके अंदर एक चीज और भी आती है कि डॉक्टर साहब हम तो बाहर का खाते ही नहीं खाना
जी,
हम तो बाहर का पीते ही नहीं है, हमें क्यों मोशन हो जाते है? अब अगर आप अपने घर का माहौल अगर आप देखेंगे, अब जैसे मिसाल के तौर पर घर में आप मौजूद हैं, किचन है, हम किचन की तरफ अगर हम ध्यान देते हैं अपने, तो बहुत सारे अपने हिसाब से तो वो सही तरीके से काम कर रहे होते हैं, लेकिन एक फर्ज करें कि सब्जी आपने ली, ठीक है, सब्जी को आपने वॉश आउट किया, धोया उसको,
पहले धोया, वाकई में जिसको धोना बोलते हैं,
धोना बोलते हैं, हमने वो भी एक्सेप्ट कर लिया, मान लिया कि वो धोया, वॉश बेसन में धोया।
अच्छा,
ठीक है, अब वो वॉश बेसन कौन सा साफ था?
सही,
ठीक है, अब वो वहां से धोया और उसी से वो वॉश बेसन से जरासीम उसमें चले गए, तो इसका बेस्ट तरीका ये, किसी भी चीज को अगर आप धोएं तो किसी बाउल के अंदर, किसी पतीले के अंदर उसके अंदर धोएं और वॉश बेसन में रखें उसको। उस पतीली को वैसे मार्केट में वो एक मिलती भी है छन्नी टाइप की मिलती है, उनके अंदर रख के उसको वॉश आउट करें ताकि अगर जरासीम उसको डायरेक्टली जो है ना इन्वॉल्व ना हो।
पढ़ना था तो मुझे पता लगा उसमें ये धोने का फल फ्रूट हो गए बाजार से जो गोश्त आता है वो सबसे पहले आके उसको धोएं, उसके बाद फिर अपने हाथ धोएं और फिर जो फ्रूट है फल है और वो जो गोश्त है उसको ढांप के रख दें सूखने दें।
सही,
यही तरकीब है, वरना अमूमन जिस हाथ से धोते हैं उसी हाथ से दोबारा उन फल फ्रूट को उठा लेते हैं या किसी कपड़े से साफ कर देते हैं या फिर उसको खुली जगह पे छोड़ देते हैं, इससे भी जरासीम लग जाते हैं।
हाँ बिल्कुल, देखे
लेकिन इस पे जरासीम आते कहाँ से,
आपके चारों तरफ जरासीम जरासीम।
इस पे एक तो पेस्टिसाइड होता है ना, उसका रिजल्ट भी होता है उसके लिए।
बात कर रहे हैं
ये फल फ्रूट के ऊपर,
फ्रूट की बात कर रहे हैं, लेकिन फ्रूट के ऊपर तो आपने वॉश आउट कर लिया ना, धो लिया उसको, धोने के बाद फिर आप उसको जब आप काटने की तरफ जाते हैं
जी जी,
तो आपका जो छुरी है उसको भी आपको धोना पड़ेगा।
हाँ ये तो सफाई की तो सारी तरीके करनी है,
तो सफाई के अगर सारे आप जो एक बेसिक जो बुनियादी उसूल है अगर आप उनको इन्वॉल्व कर लेंगे
सही।
तो ज्यादा अच्छा रहेगा।
अभी मैं पढ़ रहा था ये टाइफाइड का आपने वो मशहूर बीमारी है, टाइफाइड जो है ये एक बैक्टीरिया उससे फैलती है सेल्मोनेला, लेकिन ये कच्चे अंडे के अंदर भी ये फैल रहा होता है।
देखिये बहुत सारी चीजें ऐसी होती हैं, मैं इसमें एक चीज आज करता चलूं कि जो खाना वगैरह है
जी जी,
खाना अमूमी तौर पे एक कॉन्सेप्ट ये आता है कि खाना हम पका के गरम गरम फ्रिज में नहीं रखना
सही,
उसको पहले बाहर ठंडा करना
सही,
ठंडा करके फिर फ्रिज में रखना, तो ये कॉन्सेप्ट गलत है।
अच्छा,
क्योंकि आप जो गरम खाना आप बाहर रखेंगे उसको एक एटमॉस्फेयर मिलता है जरासीम को पलने फूलने के लिए
सही,
जबकि ठंडक में वो जरासीम इतनी तेजी के साथ नहीं फल फूल सकते।
यानी खाना बनाते ही अगर
बना के
थोड़ी देर बाद फ्रिज में रख दिया जाए,
फ्रिज में रख दें उससे काफी हद तक सेफ्टी हो जाएगी।
सही।
अच्छा, इसमें अगर हम
खलील भाई से
कुछ मदनी फूल ले लें, मोशन के हवाले से अगर कुछ बता दें हमें या गर्मियों के हवाले से कुछ अगर बता दें।
अभी कुछ देर पहले आपने हैजा के हवाले से जिक्र फरमाया था कि हैजा इन गर्मियों के अयाम में हैजा भी हो जाता है, तो इस हवाले से एक रूहानी इलाज है हैजे का, रूहानी इलाज शेख तरीकत अमीर अल सुन्नत दामत बरकातहुम अल आलिया अपनी किताब मदनी पंसूरा सफहा 242 पर और जन्नती जेवर सफा 609 पर भी ये मौजूद है। हर खाने पीने की चीज पर सूरह कद्र पढ़कर दम कर लिया जाए इंशाअल्लाह अज़्ज़वजल हिफाजत रहेगी, और जिसको मर्ज हो जाए उसको भी किसी चीज पर दम करके खिलाएं पिलाएं इंशाअल्लाह अज़्ज़वजल शिफा हासिल होगी। ये जो हैजा हो जाता है बच्चों को बड़ों को अगर वो सूरह कद्र जो कि 30वें पारे में है इसको पढ़ने की आदत बनाते रहें, जैसे खाने की चीज पर जो भी खाएं उस पर दम कर लें, तो इंशाल्लाह अज़्ज़वजल इसकी बरकत से ये हैजा जो है जो जिनको है इंशाल्लाह उनको दूर हो जाएगा और जो बचना चाहते हैं इससे इंशाल्लाह वो महफूज रहेंगे। इसी तरह से जैसे पेट के अमराज से मुतालिक हमारा ये सिलसिला है, तो पेट में दर्द भी होता है किसी न किसी वजूहात की बिना पर, तो इसका बहुत ही आसान इलाज पेट के दर्द का रूहानी इलाज या अवीमु 7 दफा पढ़कर दम करके पानी पी ले इंशाअल्लाह अज़्ज़वजल उसके पेट में दर्द ना हो, इंशाअल्लाह अगर पेट में दर्द होता है तो वो दूर हो जाएगा। इसी तरह से शेख तरीकत अमीर अल सुन्नत दामत बरकातहुम अल आलिया की किताब मदनी पंजसूरा, इसमें आपने लू और हैजा के हवाले से जो है वो बचने के हवाले से कुछ घरेलू इलाज इरशाद फरमाया, वो सुनते हैं। लू और हैजा से बचने का घरेलू इलाज, नंबर एक, लू से बचने के लिए तेज धूप में सफर करते वक्त जेब में एक प्याज रख लेना चाहिए, तो इंशाल्लाह उम्मीद है कि इसकी बरकत से जो है लू से हिफाजत होगी।
प्याज का कोई साइज वगैरह है
इसमें साइज लिखा हुआ तो नहीं है, लेकिन ये है कि अब छोटा प्याज भी होगा तो वो काम तो उससे भी चल जाएगा,
छोटी प्याज से। अगर वो छोटा सा साइज ले लेंगे वो जेब पे भारी भी ना पड़े, क्योंकि आजकल हमारी जेबों में बहुत सारी चीजें पड़ी होती है।
जी इसी तरह से आप फरमाते हैं नंबर दो, हैजा नामी खतरनाक बीमारी के हमले से बचने के लिए सिरका, नींबू और प्याज बा कसरत इस्तेमाल करना चाहिए। तो ये इसके दो घरेलू इलाज थे, इंशाल्लाह मजीद भी।
खलील भाई, सिरका मतलब किसी भी किस्म का सिरका, किसी भी चीज का सिरका यूज कर सकते हैं? क्योंकि सिरके भी मुख्तलिफ किस्म के आते हैं।
यहाँ मुतलकन जैसे सिरका लिखा है आपने,
अच्छा तो कोई सा भी सिरका इस्तेमाल किया जा सकता है, वो फायदा देगा इंशाल्लाह।
जी मगर ये है कि किसी अच्छी कंपनी का हो, क्योंकि इसमें बाज़ औक़ात ऐसा होता है कि सस्ती चीज़ें होती हैं तो वो गैर मयारी होती हैं, तो बजाय फायदे के नुकसान ना होता है। इसी तरह से नींबू अगर लें तो आप शेख तरीक़त अमीर सुन्नत फरमाते हैं, एक और जगह आपने तहरीर फरमाया कि कागजी नींबू जो है वो बेहतर होते हैं।
अच्छा,
आजकल जैसे नींबू की तरह और भी दीगर जैसे वो नींबू ही कहलाते हैं, वो भी लोग उसको नींबू ही कहते हैं, लेकिन वो नींबू असल जैसे कागजी नींबू नहीं होते, तो बाज़ औक़ात उससे कुछ गले में गले को वो पकड़ लेते हैं, बाज़ औक़ात
गले के नुकसान हो सकता है उसको।
तो अगर नींबू लेना हो तो अगर सबसे बेहतर नींबू जो कहलाता है, जो कहा जाता है कि वो कागजी नींबू है, इसका छिलका बारीक होता है। अच्छा। और इसी तरह प्याज का आपने इरशाद फरमाया कि प्याज का बकसरत इस्तेमाल करना चाहिए, मगर इसके साथ साथ अमूमन जहाँ शेख तरीकत अमीर सुन्नत प्याज के इस्तेमाल का फरमाते हैं, इस तरह की जो चीज़ें होती हैं कि जो मुंह में बू पैदा करती हैं, जो उसके साथ फिर इरशाद फरमाते हैं कि ये जब तक मुंह में बू हो तो मस्जिद में उसका दाखिला मना है। इसी तरह से अतिब्बा ये फरमाते हैं कि रात को जो है अगर प्याज इस्तेमाल ना करें तो अच्छा है।
अच्छा,
क्योंकि ये हजम कुछ देर से होती है, बाज़ औक़ात होता है रात के खाने के साथ इस्तेमाल की और सो गए, तो उसमें फिर बाज़ औक़ात कुछ हाजमे के हवाले से प्रॉब्लम
होती है,
होने का खदशा है।
अभी जो खलील भाई ने बात की है कि रात के टाइम प्याज का इस्तेमाल करता हूँ, अमूमी तौर पे जो है ना वो पेट खराब कर जाता है, तो आप ये देखें कि जो फास्ट फूड वगैरह यूज करते हैं,
सही है,
और वो ये इस टाइप के जो होते हैं मार्केट के अंदर जाते हैं, बने बनाए भी होते हैं, उसके अलावा जो फास्ट फूड यूज करते हैं या जो इनको क्या कहते हैं
बर्गर
टाइप के और इस टाइप के चिकन स्टिक्स वगैरह जो होते हैं, वो उनके साथ जो प्याज आती है
उसमें बिल्कुल कबाब और समोसे
वगैरह जो सब उनमें प्याज मिली हुई होती है, तो वो डेफिनेटली एक बहुत बड़ा रोल होता होगा, और अमूमी तौर पर शिकायत भी यही करते हैं आके। देखिए अब 3-4-5 चीजें उसके अंदर आ गई हैं, एक तो बाहर की चीज
सही
वो नुकसान दे, दूसरा किस चीज में बनाई गई वो नुकसान दे, तीसरा मैदा इस्तेमाल हुआ वो नुकसान दे, चौथा जो भी गोश्त वाला आइटम है वो सही है या नहीं सही है, कच्चा पकाया पक्का पकाया वो नुकसान दे, पांचवा उसके साथ जो उसकी एसेसरीज है जैसे सलाद वगैरह जैसे अभी खलील भाई ने प्याज का तस्करा किया तो वो नुकसान दे, तो अब ये सारी चीजें, और फिर सबसे बड़ी चीज है खाने के बाद एक्सरसाइज नहीं, वॉक नहीं, चलना नहीं,
सही
तो आपका पेट ही खराब होना है।
अमूमन ऐसे लोग कोल्ड ड्रिंक का इस्तेमाल भी कर रहे होते हैं इसके साथ,
बहुत ज्यादा कर रहे होते हैं, बहुत ज्यादा कोल्ड ड्रिंक का इस्तेमाल भी कर रहे हैं, तो वो एक अलग नुकसान है, मतलब टोटली नुकसान ही नुकसान पैसे खर्च करके।
सही डॉक्टर साहब, अमूमन ये गर्मियों के अंदर ये मोशन वगैरह के साथ उल्टी वगैरह हो जाती है, तबीयत बहुत ज्यादा खराब हो जाती है, तो इसमें पेट के अमराज हो जाते हैं, तो इसमें इसको क्या बोलेंगे आप?
देखें अब उल्टी और मोशन,
उल्टी भी हो रही है मोशन भी हो रही है,
एक बड़ी लास्ट टाइम भी एक दफा हमने तस्करा किया था कि अल्लाह अज़्ज़ वजल ने जो हमारे बॉडी का सिस्टम जो बनाया है, अगर हम उसके ऊपर गौर करें, सोचें उसको कि क्या मतलब आपके जिस्म को बचाने के लिए हर वो चीज अल्लाह अज़्ज़ वजल ने दी है हमको जिसको हम सेफ्टी करते हैं, लेकिन हम कहीं ना कहीं अपनी ही कोताही की वजह से उसमें फंस जाते हैं। मिसाल के तौर पर कि आप कोई चीज खाते हैं, ठीक है ना, अब कोई भी चीज आपके पेट में जाने से पहले मुख्तलिफ चेक पोस्ट से गुजर के निकल रही होती है ना,
सही
लास्ट टाइम भी हमने जिक्र किया था, तो जो सबसे पहली चेक पोस्ट आती है ना वो आपकी आंखें आती है,
वो चेक कर ले,
वो चेक करती है। अब ये मिसाल के तौर पे कोई सामने फ्रूट पड़ा हुआ है मेरे पास, मैंने उसको देखना है, अब आंखें अल्लाह की नेमत है, इतना खूबसूरत फ्रूट है, अच्छा लग रहा है, अब मेरा दिल करेगा मैं इसको खाऊं, अगर उसमें दाग धब्बा होगा ना तो आंखें फौरी तौर पर रिजेक्ट कर देंगी, नहीं ये आपकी सेहत के लिए अच्छा नहीं है, नहीं खाएं।
अब दूसरा जो आपका चेक पोस्ट आती है वो आपकी नाक आती है। अब वो फ्रूट अच्छा लग रहा है आपको ना, वो नाक के पास आप लाके सूंघते हैं पहले।
सही।
इवन आप पानी भी अगर पीते हैं तो देखने के बाद पहले सूंघते हैं उसको।
सही।
ठीक है ना, तो आप सूंघेंगे अगर उसमें स्मेल आएगी, कोई ऐसी चीज आएगी जो आपकी सेहत के लिए अच्छी नहीं होगी, जो नुकसानदेह होगी, फौरी तौर पे आपके सिग्नल यहाँ से मिलना शुरू हो जाएंगे दिमाग से कि नहीं ये चीज आप जिस्म के अंदर नहीं ले सकते, ये आपके जिस्म को नुकसान देगी, आप फौरी तौर पर रिजेक्ट कर देंगे। अब आप तीसरी चेक पोस्ट पे आते हैं कि जब आप उसको खाने की कोशिश करते हैं, आपकी आंख ने भी पास कर दिया, आपकी नाक ने भी पास कर दिया, आप तीसरी चेक पोस्ट पे आ गए जबान के ऊपर। अब जबान के ऊपर आए आप, जबान पे आने के बाद अब उसका टेस्ट आपने देखना, उसका टेस्ट देखा आपका, अगर टेस्ट उसका बिटर होगा, कड़वा होगा, फौरन आपको सिग्नल आ जाएंगे नहीं भाई ये आपकी सेहत के लिए अच्छी चीज नहीं है, आप इसको ना इस्तेमाल करें, आप फौरन थूक देंगे उसको।
सही।
ठीक है, भले वो शक्ल से भी अच्छी लग रही थी, खुशबू भी बहुत अच्छी आ रही थी, लेकिन उसका टेस्ट अच्छा नहीं हुआ, आपका जिस्म उस चीज को एक्सेप्ट नहीं करता, आपका दिमाग उस चीज को एक्सेप्ट नहीं करता, आप फौरन थूक देते हैं उसको। अब आपका जबान भी उसको पास कर देती है, नहीं टेस्ट भी अच्छा। अब आप अगले स्टेप पे जाते हैं, अब अगला स्टेप आपका आता है मैदा, मैदे में चले गए। अब मैदे में चले गए तो मैदे के अंदर भी जाके कोई काम खत्म नहीं हो जाता, वहां पे भी आपके ये सिस्टम शुरू हो जाता है।
अच्छा,
वहां से भी आपकी सिक्रेशंस जो है वॉल से निकलना शुरू होती हैं, जो आपके जिस्म को जो नुकसान पहुंचाने वाले अज्जा होते हैं, जरासीम होते हैं, उनके साथ एक तरह से जंग शुरू हो जाती है उनकी।
अच्छा,
अगर खुदा ना खासा कोई ऐसी चीज आपके पेट में चले जाती है, ठीक है ना, अब जब वो पेट में चले गई तो फिर वो जंग शुरू हो जाती है। अब वो जंग शुरू हो जाती है तो अभी जैसे आपने कहा था कि उल्टी,
सही,
तो ये एक कुदरती जरिया होता है उस चीज को बाहर निकालने का। आपके सिग्नल्स आना शुरू हो जाते हैं दिमाग की तरफ से कि यार इसको एक्सपेल आउट करना है, इसको बाहर निकालना है, आपने इसको बाहर निकालना है, तो वो उल्टी के जरिए बाहर निकल जाता है। अगर नहीं निकलता तो एक कैफियत आपको फील होने लग जाती है जिसको आप कहते हैं मतली,
सही है,
नौसिया जिसको हम इंग्लिश में बोलते हैं, वो मतली की कैफियत फील होने लग जाती है। तो वो एक कुदरती तौर पे डिफेंसिव मैकेनिज्म जो है ना हमारा, जो हमारा मदाफती सिस्टम है, हमारा जो एक जरासीम से लड़ने का सिस्टम है, वो उसके ऊपर एक्टिवेट कर रहा होता है।
सही।
तो आप यहां से उससे बचने की कोशिश करते हैं। अब चलें अगर आप वहां से भी वो चीज निकल गई, ठीक है, अब वो आपकी इंटेस्टाइन में आंतों में आ गई आपके, अब यहां पे भी हमारा काम खत्म नहीं होता, हमारे बॉडी का काम खत्म नहीं होता है, यहां पे भी वही सिस्टम शुरू हो जाता है जो मैदे में होता है।
सही।
कि वहां से भी जो है ना सिक्रेशंस आती हैं, वो उसको डाइजेस्ट करने की कोशिश करती हैं, उसको जो उसके अंदर जो जरासीम होते हैं उसको खत्म करने की कोशिश करती हैं। फिर जब वो वहां अंदर जंग चल रही होती है ना, तो आपके पेट में क्या होता है, क्रैम्स होना शुरू हो जाते हैं, मरोड़ होना शुरू हो जाते हैं। तो मरोड़ उसी चीज की एक किस्म आ रही होती है कि आपके पेट के अंदर वो मसले चल रहे होते हैं। अब यहां दिमाग में आपको फिर वो सिग्नल्स आ रहे होते हैं यार अब इसको कैसे बाहर निकलेगा, वो बाहर निकलेगा आपको एक्सपेल आउट होएगा, ठीक है, वो मोशन के जरिए बाहर निकल जाता है। यानी कि वो जरासीम जो जिस्म के आपके जिस्म के लिए नुकसान दे थे, वो या उल्टी के जरिए बाहर निकल गए,
सही,
या मोशन के जरिए बाहर निकल गए।
सही।
तो ये एक तरह से डिफेंसिव मैकेनिज्म का आपका हिस्सा है, कि आपका जिस्म का जो डिफेंस है ये उसका हिस्सा हो गया कि वो निकल गए। अब उसकी वजह से जो नुकसान होता है आपकी बॉडी को,
सही,
क्योंकि पानी कम हो गया, उल्टी जाया हो गई, उल्टी में भी पानी निकल गया आपकी बॉडी का, मोशन में भी पानी निकल गया आपकी बॉडी का, अब उसको आपने बेसिकली प्रिवेंट करना होता है, उसको बचाना होता है। तो ये बेसिकली आपका डिफेंसिव मैकेनिज्म होता है उल्टी और दस्त का, जिसपे आपने सवाल पूछा था कि आप इसको अगर आप कहेंगे तो इसको इस तरह से लेके चले, तो एक तरह से ये मैं ये समझता हूं कि बेहतर ही होता है,
बेहतर,
अगर ये रुक जाता है
तो जरासीम जिस्म में रह जाएंगे।
आप माशाल्लाह डॉक्टर हैं, अगर किसी को कॉन्स्टिपेशन हो जाती है, कब्ज हो जाती है, क्या होगा उसको, गैसेस डेवलप होंगी उसको,
सही,
गैसेस डेवलप होंगी। एक बीमारी है हमारे पास सिरोसिस,
सही,
उसमें क्या होता है, उसमें यही होता है ना कि कब्ज हो जाती है, जिगर तो उसका काम कर ही नहीं रहा है, कब्ज हो गई गैसेस डेवलप हो गई, अमोनिया गैस हुई, दिमाग पे चढ़ी, दिमाग पे चढ़ी, वो इनकैफ में चला गया, बेहोशी में चला गया, कोमा में चला गया, अल्टीमेटली अल्लाह को प्यारा हो गया। तो ये एक तरह से डिफेंसिव मैकेनिज्म का बड़ा अच्छा
सिस्टम है ये हमारे जिस्म को बचाने के लिए
सही।
इसको केयर करना पड़ती है। हाँ, ये जरूरत से ज्यादा ना हो जाए,
जरूरत से ज्यादा
हो गया आपकी बॉडी को नुकसान हो गया, उस बॉडी को बचाना होता है बेसिकली।
डॉक्टर साहब, ये जो जरासीम है, जो ऐसी चीजें, ये अमूमन पानी में ही आती है या खाने पीने की कोई बाधित आती भी या खाने की अपनी वजूहत की वजह से भी ऐसा होता
है? देखें, ये जो चीजें हैं ना, ये खाने और पीने दोनों चीजों में होती है,
दोनों से होती है,
खाने में भी आती है, पीने में भी आती है।
तो ये जरासीम आपको मुतासर कर रहे होते हैं या वो खाने पीने की चीजें मुतासर कर रहे
हैं? जरासीम मुतासर कर रहे होते हैं, उन खाने पीने को चीजों को जरासीम मुतासर करेंगे।
सही है।
अब वो खाने पीने की चीजें आप खाएंगे तो जरासीम अल्टीमेटली आपके जिस्म में भी जाएंगे।
सही।
तो जाएंगे तो वो बुराई खाने की चीज पे आ जाएगी या पीने की चीज पे आ जाएगी, लेकिन नुकसान देने वाले होंगे जरासीम। सलमान भाई, कॉल ले ले।
कॉल ले लीजिए।
जी, कॉल दीजिए।
मेरा नाम वसीम आरिफ है, कराची से बात कर रहा हूँ। मेरा मसला ये है कि मुझे गैस के जैसे गोले पेट में उठते हैं, सीने में फील होता है और बहुत बेचैनी हो जाती है, घबराहट शुरू हो जाती है, दिल की धड़कन तेज हो जाती है और बहुत ज्यादा डकारे और गैस खारिज होना शुरू हो जाती है। और ये कभी कभी मेरे साथ होता है तो मैं हमेशा डर जाता हूँ, इससे बहुत खौफ आ जाता है और बहुत डर लगता है। और ऐसी हालत हो जाती है कि जैसे अभी कुछ मुझे हो जाएगा, अभी कुछ मुझे हो जाएगा, मगर थोड़ी देर बाद फिर मैं वॉक करना शुरू करता हूँ, थोड़ी देर बाद गैस डकारे निकल जाती हैं, तो आहिस्ता आहिस्ता मेरी तबीयत थोड़ी बेहतर हो जाना शुरू हो जाती है।
इंशाल्लाह सुचल जवाब आपको अर्ज करते हैं इसका।
मुल्तान से बात कर रहा हूँ, मौला बप्पर मेरा गांव है, इबादत अली मेरा नाम है सर। मुंह में छाले रहते हैं अक्सर।
मैं मोहम्मद इमरान अत्तारी बांग्लादेश के शहर से, मदीनी क्लिनिक सिलसिला बहुत ही मदीना 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 है। मेरे डॉक्टर साहब से एक मदीनी अर्ज है, एक शख्स को रोजाना कितना पानी इस्तेमाल करना चाहिए, बड़ा रहनुमाई समझिए। और गर्मी में पानी के इस्तेमाल खूब से खूब, मैंने बहुत सा पसीना निकलता है, इसके लिए बेसी इस्तेमाल करना चाहिए ना, रोजाना जिस तरीके से इस्तेमाल करता है इसी तरीके से इस्तेमाल करना चाहिए। बड़े मेहरबानी, रहनुमाई फरमा दीजिए। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। इंशाअल्लाह सजल करते हैं। जी,
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मोहम्मद तारिक अत्तारी बाबुल मदीना कराची से, डॉक्टर साहब की बारगाह में अर्ज है कि ये सीलिएक डिजीज क्या होती है, और अगर ये किसी को हो, खास तौर पर किसी बच्चे को हो, तो इस सिलसिले में क्या किया जाए और क्या इसका कोई इलाज वगैरह भी है? बराए मेहरबानी रहनुमाई फरमा दें। जज़ाकअल्लाह खैरा।
इंशाअल्लाह सचल। और
क्लिनिक सिलसिला देख रहा हूँ, आज हाजी साहब नहीं है इसलिए बड़ी लग रही। अल्लाह ताला आपको और हाजी साहब को नजर बस बचा कर रखे। डॉक्टर साहब से ये सवाल है कि मैं थोड़ा भी कुछ खा लेता हूँ तो मेरा पेट जो है ना बिगड़ जाता है और पेट में दर्द होने लगता है। मैं इराक में हूँ, बगदाद के सरजमीन पे आपका ये सिलसिला चल रहा है, इसलिए देख के मैं आपको कॉल किया हूँ।
इंशाअल्लाह।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहू।
मैं तौसीफ भाई भरूच गुजरात से, इंडिया से बोल रहा हूँ। मेरी लड़की को नेफ्रोटिक सिंड्रोम है, किडनी की एक बीमारी है नेफ्रोटिक सिंड्रोम। उसके पेशाब के अंदर प्रोटीन जा रहा है और उसकी उम्र है 2.5 साल। तो आप बराए राज इसका कुछ दीनी हिसाब से कुछ इलाज बताइए।
इंशाअल्लाह सजल, अल्लाह ताला आपकी बच्ची को सेहत कामला अता फरमाए। इंशाअल्लाह आपको अर्ज करते हैं। जी सलमान भाई,
पहला सवाल जो है पेट के, इनको जो मसला था
गैस की तकलीफ के बता रहे थे। अच्छा, इलाज भी खुद बता दिया इन्होंने, इलाज भी खुद बता दिया इन्होंने।
अच्छा,
कि वॉक करते हैं तो आराम आ जाता है।
तो लेकिन इसमें इनको कुछ खाने पीने की एहतियातें पे तवज्जो देनी पड़ेगी।
इसमें इनको जो बादी चीजें हैं बिलखसूस रात के टाइम,
अच्छा,
उनको एहतियात करनी पड़ेगी।
मसाले वाली चीजें,
मसाले वाली चीजें बादी चीजें हो जाती है ना। देखें,
अच्छा,
आप चिकन वगैरह जो है वो इस किस्म की चीजें यूज करेंगे, या कोई ऐसी सब्जी, अगर फास्ट फूड आइटम है, ये मसाले वाली चीजें हो गई ना, चटपटी चीजें जिनको आप कहते हैं, समोसे पकौड़े वगैरह, इस टाइप की चीजें यूज करेंगे, या बेसन वाली चीजें यूज करेंगे, یا چاول وغیرہ کا عمومی طور پہ لوگوں کو شوق ہوتا ہے, چاول بہت زیادہ کھاتے ہیں, تو وہ اگر آپ استعمال کرتے ہیں تو کوشش کریں کہ اس کو یوٹیلائز کریں, اس کو پچانے کی کوشش کریں, واک کریں. اب واک کرنے کی عادت ہے نہیں ہمارے اندر, کھاتے ہیں پیتے ہیں بیٹھ جاتے ہیں, تو اس قسم کی پرابلم شروع ہو جاتی ہے.
جیسے بھوک سے کم کھانے کی بھی کوئی ترکیب رکھیں؟
وہ تو مدینہ مدینہ ہے, اگر بھوک سے کم کھائیں گے تو پھر تو 100 بیماریوں سے بچیں گے. اگر آپ بھوک سے, اور سنت بھی ہے کم کھانا, بھوک سے کم کھائیں گے تو معدے کی بہت ساری بیماریوں سے انشاءاللہ سوجل ان کو فائدہ ہوگا. اور اس کے ساتھ ساتھ اگر یہ واک کر لیں تو اس سے ان کو بہت زیادہ فائدہ ہوگا. باقی ادویات تو اپنی جگہ پہ موجود ہیں, یقیناً استعمال بھی کیے ہوں گے انہوں نے ادویات, لیکن وہ کب تک استعمال کریں گے؟ واک ان کو روٹین میں رکھنا پڑے گا, اپنی تو جو نارمل روٹین لائف ہے ان کی اس کو تھوڑا سا چینج کرنا پڑے گا. کھانے پینے میں تھوڑا سا نظر ثانی کرنی پڑے گی, کس قسم کی خوراک یہ لیتے ہیں اس کو تھوڑا سا چیک کرنا پڑے گا. چہل قدمی کو اپنے روزمرہ کا حصہ بنانا پڑے گا, صرف اپنے لیے چہل قدمی کرنا. ایک تو کہتے ہیں ڈاکٹر صاحب ہم تو اتنا چلتے ہیں اپنے گھر میں, ادھر سے ادھر جانا ہوتا ہے, آفس کے اندر ادھر سے ادھر جانا ہوتا ہے, وہ آپ آفس کے لیے کر رہے ہوتے ہیں, گھر کے لیے کر رہے ہیں, اپنے لیے کتنا چلتے ہیں آپ؟ آپ اپنے لیے چلیں, 10 منٹ کے لیے چلیں, 15 منٹ کے لیے چلیں, آدھے گھنٹے کے لیے چلیں, لیکن چلیں اپنے لیے کہ اپنی صحت کے لیے چلنا ہے, وہ آپ کو فائدہ دے گی ان شاء اللہ. سجل
دوسرا سوال تھا کہ ان کے سائن بھائی ان کے منہ میں السر ہو جاتا ہے,
چھالے ہو جاتے ہیں. دیکھیں منہ کے چھالوں کا بھی تعلق بلا واسطہ یا بال واسطہ دونوں صورتوں میں معدے سے اور پیٹ سے ہوتا ہے. یا آپ کا ہاضمہ درست نہیں ہوگا,
صحیح,
ٹھیک ہے نا, یا آپ کو کانسٹیپیشن قبض وغیرہ کی شکایت ہوگی, یا آپ کو سینے میں جلن وغیرہ رہتی ہوگی, یا آپ کو گیس کی تکلیف رہتی ہوگی. یہ 3-4 بڑی بڑی چیزیں ہوتی ہیں جس کی وجہ سے منہ میں چھالے ہوتے ہیں. اگر اس وجہ کو یہ دیکھ لیں کہ کس وجہ سے ہو رہے ہیں, اس کو ٹریٹ کر لیں گے تو یہ منہ کے چھالے آٹومیٹکلی ٹھیک ہو جائیں گے.
صحیح, ان کو اپنے کھانے پینے کی چیزوں پہ نظر کرنی ہوگی, قبض چیک کرنا ہوگا کہ قبض تو نہیں
ہوگا. ان کے لیے بھی وہی کھانے پینے کے شیڈول کو چیک کریں اور چہل قدمی کو اپنا حصہ بنائیں. اور ایک چھوٹا سا ان کے لیے اور بھی ہے کہ اگر اسبغول کا استعمال کر لیں,
صحیح,
اسبغول کا استعمال کر لیں رات کو سونے سے پہلے, اسبغول کا استعمال کر لیں, اس سے یہ ہے کہ معدہ ان کا بہتر رہے گا ان شاء اللہ, چھالے وغیرہ بھی بہتر ہو جائیں گے. لیکن اگر انہوں نے روٹین نہیں تبدیل کری تو چھالے الٹیمیٹلی ہوتے رہیں گے ان کے منہ پہ, کیونکہ اگر جو وجہ ہے وہ اپنی جگہ پہ موجود ہوگی, اوپر سے ٹریٹمنٹ بھلے جتنا مرضی کرتے رہیں آپ, لیکن وجہ اپنی جگہ پہ موجود ہوگی, جب تک وجہ آپ ختم نہیں کریں گے آپ کو بیماری ہوتی رہے گی.
تیسرا سوال تھا کہ گرمیوں میں ایک دن میں کم از کم کتنا پانی پینا چاہیے؟ 4-5 لیٹر کم و بیش وزن کے حساب سے.
ہاں, پانی جو ہے ایک نارمل روٹین کے اندر تو ہے کم از کم 8-10 گلاس, نارمل روٹین میں کہہ رہا ہوں میں, لیکن جب گرمیوں کی شدت بڑھ جاتی ہے تو اس کی ریکوائرمنٹ بڑھ جاتی ہے. کم از کم 12-15 گلاس نارمل روٹین میں پینا چاہیے, لیکن اگر آپ کا نیچر آف ورک ایسا ہے, کام کرنے کا انداز ایسا ہے کہ آپ دھوپ میں کام کر رہے ہیں یا ایسی جگہوں پہ کام کر رہے ہیں, تو وہ اپنی باڈی کی ریکوائرمنٹ کام کے حساب سے بھی اس کو آپ استعمال کر سکتے ہیں. دیکھیں عمومی طور پہ ایسا ہوتا ہے نا کہ ہم کو جب پیاس لگتی ہے تبھی پانی پیتے ہیں,
صحیح ہے,
ٹھیک ہے, لیکن جب آپ کو پیاس لگتی ہے تو اس وقت یہ سوچ لیں کہ آپ کا تقریباً جسم سے 0.5% پانی کم ہو گیا.
اچھا,
تب آپ کو پیاس لگ رہی ہے, ٹھیک ہے, تو کم ہونے کا انتظار کیوں کر رہے ہیں آپ
پہلے سے پانی کی؟
اگر سمپل ایک فارمولا بنا لیں کہ 250 ml تقریباً ایک گلاس, عمومی طور پہ گھر میں 200 سے 250 ml کا گلاس ہوتا ہے, پر گھنٹے کے حساب سے پی لیا کرے, ایک گھنٹے میں ایک گلاس پی لیں تو میرے خیال میں کافی حد تک کور ہو جائے گا. اچھا, اس میں ایک خلیل بھائی, منہ کے چھالوں کے حوالے سے اگر کوئی آپ مدنی پھول دینا چاہیں.
جی جی, شیخ طریقہ دمیان اہل سنت دامت برکاتہم العالیہ, اپنی کتاب گھریلو علاج میں آپ نے منہ کے چھالوں کے حوالے سے 7 علاج بیان فرمائے, ماشاء اللہ, تو اس میں سے ایک عرض کرتا ہوں. آپ فرماتے ہیں کہ مٹھی بھر برگ حنا, یعنی مہندی کے پتے, پانی میں ابال کر دن میں 2 بار اس کے غرارے کیجئے, انشاءاللہ عز و جل فائدہ ہوگا. مہندی کے پتے یہ عموماً پنساریوں کی دکان سے مل جاتے ہیں, چلیں اگر بالفرض ہے کہ یہ نہ ملیں تو پھر مزید ایک علاج آپ نے ارشاد فرمایا کہ پاؤ بھر گرم پانی کے اندر 1 لیمو نچوڑ کر اس سے کلیاں کیجئے دن میں 3 بار, تو انشاءاللہ عز و جل سے. اسی طرح سے اس میں دو تین اسلام بھائی نے یہی کہا کہ گیس اور پیٹ میں گڑبڑ اور منہ کے چھالے وغیرہ, تو اسی میں اسی کتاب گھریلو علاج کے آخر میں شیخ طریقت امیر اہل سنت دامت برکاتہ مولا علیہ نے جو ہے وہ انجیر کے حوالے سے بہت سارے فوائد ارشاد فرمائے, انجیر کے حوالے سے. تو اس میں یہ بھی ارشاد فرمایا ہے کہ اگر کھانے کے ہر کھانے کے بعد 3 عدد انجیر اگر کھانے کی عادت بنا لیں گے تو انشاءاللہ عزوجل بہت سارے جو پیٹ کے امراض ہوتے ہیں اس سے فائدہ ہوگا,
فائدہ
اگر یہ اس کو اپنا لیں تو انشاءاللہ.
اچھا اس میں اور کچھ اس میں آپ مدنی پھول دیں؟
پیٹ کے امراض سے متعلق ہمارا آج کا موضوع تھا, تو اس میں ڈائریا کے حوالے سے آپ نے ارشاد فرمایا تھا کہ اس کے حوالے سے بھی ہم بات کریں گے. تو اس کا جو ہے ڈائریا کا گھریلو علاج, اس میں 4 چیزیں ہیں. نمبر 1 تازہ پودینہ, اس کی جو مقدار ہے جو ہم نے لینی ہے وہ تقریباً 6 گرام تازہ پودینہ, تقریباً یہ 6 گرام. اسی طرح سے سونف یہ اس کے اندر شامل ہے, یہ بھی تقریباً 6 گرام اس کو لیں گے. اور تیسری چیز اس میں جو ہے وہ ہے خوبانی, خوبانی یعنی خشک خوبانی, اسے خشک خوبانی کہتے ہیں. تو اس یہ ہم نے لینی ہے صرف 1 عدد, تو یہ اس میں شامل کرنا ہے
صرف 1 عدد صرف 1
جی. اور چوتھی چیز ہے بڑی الائچی, بڑی الائچی, تو اسے الائچی کلا بھی کہتے ہیں, بڑی الائچی یعنی کہ, تو یہ بھی 1 عدد ہم نے لینی ہے. اب یہ جو دوا ہم جو تیار کرنی ہے اس کا طریقہ یہ ہے, سب سے پہلے الائچی کے دانے نکال لیں, الائچی کے جو دانے, 1 الائچی لے کر اس کے دانے نکال لیں, پھر الائچی دانے اور دیگر دوائیں 1 گلاس پانی میں ڈال کر اچھی طرح ابالیں, چند منٹ ابالنے کے بعد اتار کر رکھ لیں, ٹھنڈا ہونے پر استعمال کیجیے. 1 دن کا بنایا ہوا جوشاندہ دوسرے دن استعمال نہ کریں, یعنی جو بھی ہے وہ 1 دن میں ہی اس کو مکمل کرنا ہے. مقدار خوراک تھوڑا تھوڑا دن میں 3-4 مرتبہ استعمال کریں. بچوں کو عمر کے اعتبار سے 2-2 یا 3-3 چمچ دیجیے. انشاءاللہ عزوجل اس کے جو فوائد ہیں, الٹی, موشن, دست, پیٹ کے درد اور پانی کی کمی, انشاءاللہ عزوجل ان امراض میں مفید رہے گا. اور اس کی جو مدت ہے کہ کب تک استعمال کریں, تو تا حصول شفا کے جب تک فائدہ نہ ہو استعمال کریں, انشاءاللہ عزوجل 1-2 دن کے اندر ہی بہتر ہو جائے گا. اگر دست موشن بہت زیادہ ہوں تو اس یہ جو ہم نے جو شاندہ بتایا ہے جو استعمال کرنے کا, اس دوا کے ساتھ ساتھ مربع بیل گری بھی صبح و شام 50-50 گرام استعمال کریں. اور یہ مربع عموماً بڑے لوگ استعمال کریں گے, کیونکہ بچے اس کو استعمال نہیں کر پاتے. تو مربع بیل گری جو ہے اس شکل میں ہوتا ہے, یہ بھی آپ کو پنساریوں کی دکان سے مل جائے گا مربع بیل گری. تو یہ بہت ہی الحمدللہ جیسے کہ مجذب اور کامیاب یہ جو علاج ہے یہ عرض کیا گیا ہے. اور عموماً یہ بڑی الائچی, خوبانی اور یہ سونف وغیرہ اور یہ پودینہ یہ گھروں میں ہمارے ہوتا ہے, تو بالفرض اگر کسی کو ایسا معاملہ ہو تو یہ فوری اگر علاج انشاءاللہ اس سے کر لیا جائے تو اس سے فائدہ ہوگا. اسی طرح سے ایک اور علاج کہ ڈائریا, دست, موشن, الٹی کے سبب پانی کی کمی کا گھریلو علاج, یہ بہت ہی آسان ہے. 1 عدد پانی کی بوتل تقریباً 600 ml کی, 1 عدد انڈے کی سفیدی, یہ 2 چیزیں لے کر انڈے کی سفیدی کو پانی کی بوتل میں ڈال کر اچھی طرح حل کر لیجئے, اور جتنا ممکن ہو یہ پانی پلاتے رہیں. انشاءاللہ عز و جل پانی کی کمی, نمکیات کی کمی اور کمزوری و نقاہت میں بہت فائدہ ہوگا, بچوں بڑوں سبھی کے لیے مفید ہے. نوٹ کہ یہ دوسرے روز نیا پانی بنائیں, جو 1 دن کا جو پانی ہوگا تو اس کو 1 ہی دن میں مکمل کرنا ہوگا, دوسرے دن اس کو نیا بنائیں. تو انشاءاللہ یہ جو ہماری جو بات چل رہی تھی کہ پانی دست وغیرہ اس میں جو نمکیات کی کمی ہو جاتی ہے, تو انشاءاللہ عز و جل اس سے جو ہے یہ کمی پوری ہو جائے.
اچھا اس میں یہ جو آپ مربع بتا رہے تھے
جی,
یہ اس کی تاثیر گرم تو نہیں ہوتی؟
نہیں
نہیں ہوتی
نہیں.
اور کسی خاص قسم کا مربع نہیں, کوئی سا بھی مربع چل جائے گا؟
नहीं नहीं मुरब्बा बेलगरी,
मुरब्बा
बेलगरी,
बेलगरी
जी, ये मैंने नाम लिया था मुरब्बा बेलगरी, तो ये पंसारी की दुकान से अमूमन मिल जाता है, तो ये इस जो ये मोशन उल्टी वगैरह इसमें बहुत फायदा होगा इसके साथ साथ। लेकिन ये कि अगर बिलफर्द है कि अगर कोई बहुत बड़ा मामला नहीं है तो फिर ये कि ये जो हमने जो शानदार किया है कि पुदीना, खुबानी, सौंफ और ये बड़ी इलायची, तो इंशाअल्लाह अज़्ज़ोजल यही काफी होगा
इंशाअल्लाह।
मजीद इसमें ये कि जो मदनी चैनल के नाज़रीन हैं वो चाहें तो जो शेख तरीकत अमीर अहले सुन्नत की किताब है घरेलू इलाज, इसके अंदर आपने पेट के हवाले से बहुत सारे जैसे मामलात के हवाले से निशानदेही फरमाई है, उसके इलाज अता फरमाए कि कै उल्टी, इसी तरह से बच्चों के पेट में जो दर्द हो जाता है, इसके अलावा पेचिश वगैरह का रूहानी इलाज और दीगर बहुत सारी चीज़ें जो है घरेलू इलाज किताब में अल्हम्दुलिल्लाह रब्बिल आलमीन मौजूद है। इसको अगर मुताला कर लिया जाए तो बहुत सारी मालूमात मजीद हासिल हो जाएंगी।
अच्छा, हम अपने जवाब की तरफ आते हैं। सलमान भाई, इसमें एक सवाल पूछा था इस्लामी भाई ने सीलिक डिजीज के हवाले से, उस पर कुछ रोशनी डालेंगे आप?
अच्छा डॉक्टर साहब, सीलिक डिजीज जो है अमूमन ऑटो इम्यून डिजीज होती है, इसमें खाने पीने के यानी अमूमन ग्लूटीन यानी
ऑटो इम्यून, थोड़ा सा
ऑटो इम्यून कुव्वत मुदाफियत के सिस्टम की वजह से मतलब कुछ कमजोरी होती है,
मुदाफियती सिस्टम में कमजोरी की हो जाती है, उसकी वजह से ये पैदा हो जाती है,
उसकी वजह से होता है खाने पीने की दो तीन चीजें होती हैं, उसका रिएक्शन होता है हाथों में, उसकी वजह से इस तरह के सीलिक डिजीज के जो पेशेंट है इनको मोशन वगैरह की ज्यादा शिकायत आ रही होती है। अब ये जानना चाह रहे थे इसका इलाज मौजूद है कि नहीं है। इसका इलाज मौजूद है, इनको अपने जो कंसर्न गैस्ट्रोएंटेरोलॉजिस्ट है उससे रिव्यू लेना होगा और उन चीजों की एहतियात, उन चीजों को बस परहेज करना है, और फिर कुछ मेडिकेशंस होती हैं इसकी वो करेंगे इंशाल्लाह, उसके बाद जो इनका ट्रीटेबल केस है, कोई ऐसी बीमारी नहीं,
मतलब ये काबिले इलाज है,
काबिले इलाज है, बस दो तीन चीजों से एहतियात,
बस ये कि डॉक्टर की हिदायत पे अमल करना है प्रॉपर तरीके से, जिस तरीके से वो हिदायत है,
क्योंकि इन्होंने कॉल की थी सीलिक डिजीज, उन्होंने बताया इसका मतलब इन्हें मालूम
होती होगी माशाल्लाह। अच्छा, एक और इस्लामी भाई ने पूछा था नेफ्रोटिक सिंड्रोम के हवाले से,
सही,
उसके बारे में कुछ अर्ज करेंगे?
नेफ्रोटिक सिंड्रोम तो बेसिकली ये आपके जो गुर्दे होते हैं ये इनके फेलियर की निशानियां होती हैं, कि अमूमन जो होता है जिस्म के अंदर जो प्रोटीन होता है, खून के अंदर जो प्रोटीन होता है जो खून के अंदर चल रहा होता है, वो गुर्दे उस प्रोटीन को एब्जॉर्ब कर लेते हैं, वापस खून के अंदर जिस्म के अंदर दाखिल कर देते हैं। अब गुर्दे के जो काम करने का प्रोसेस खत्म खराब हो जाता है, यानी गुर्दा सही तरीके से काम नहीं कर पा रहा होता, जो फिल्टर करने का प्रोसेस होता है गुर्दे का वो खत्म हो जाता है, तो जो चीज खून से गुर्दे में आती है वो अब पेशाब में भी आने लग जाती है, तो इसी तरह जो खून के अंदर प्रोटीन होता है वो पेशाब में आने लग जाता है, उसको बोलते हैं प्रोटीन यूरिया। अब जिसको प्रोटीन यूरिया प्रोमिनेंट हो जाए तो उसको बोलते हैं नेफ्रोटिक सिंड्रोम, और ये होता है खास गुर्दे फेलियर की निशानी, कि आपकी किडनी फेलियर पे जा चुके हैं या जा रहे हैं।
ठीक है। अच्छा, इसके हवाले से कुछ अपना मददी फूल होंगे गुर्दे के हवाले से, अगर इस्माइल भाई कुछ तो दे रहे हैं?
इसमें जो है शेख तरीकत अमीर अहले सुन्नत का रिसाला बीमार आबिद, इसके सफहा नंबर 31 पर एक इलाज मौजूद है, कि इसमें एक तो गुर्दे का दर्द और इसी तरह से गुर्दे के जो मुख्तलिफ अमराज होते हैं, तो इन दोनों चीज़ों के हवाले से दो इलाज हैं। एक बार दुरूद शरीफ पढ़कर हर बार बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ सूरतु अलम नशरह 7 बार, फिर आखिर में एक बार दुरूद शरीफ पढ़कर दम कर दीजिए, इंशाअल्लाह अज़्ज़ा वजल गुर्दे का दर्द खत्म हो जाएगा। एक मरतबा दुरूद पाक शुरू में और फिर हर बार बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ सूरह अलम नशरह जो कि 30वें पारे में है, तो इसको 7 बार पढ़ना है, फिर आखिर में फिर एक मरतबा दुरूद पाक। इसी तरह से जो दूसरा इलाज है तो इसमें वो ये है कि अगर बिलफर्द है कि ये पोजीशन आ गई कि कोई दवाई काम ही नहीं करती, तो अल्हम्दुलिल्लाह उस सूरत में भी ये जो रूहानी इलाज है ये फ़ायदेमंद होता है। तो शेख तरीकत अमीर अहले सुन्नत फरमाते हैं कि गुर्दों की बीमारी का सबब पेशाब थोड़ा थोड़ा आता हो, या पेशाब में जलन या चुभन होती हो, या कोई दवा कारगर ना होती हो, तो बारिश के पानी पर बावजू हर बार बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ यही सूरत जो हमने अभी सुनी थी सूरह अलम नशरह 11 बार पढ़कर दम कर दीजिए। बारिश का पानी लेना है, फिर हर बार यानी फिर बावजू होकर हर बार बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ 11 मरतबा सूरह अलम नशरह पढ़कर दम कर दीजिए, और दिन में 4 बार इसको पीना है। नंबर 1, सुबह नाश्ते से पहले, जहर के वक्त, असर के वक्त और सोते वक्त, ये 4 टाइम है। صبح ناشتے سے پہلے، ظہر کے وقت، عصر کے بعد اور سوتے وقت. تین دن گھونٹ وہ پانی پیئیں. ہر بار پینے سے پہلے 7 بار درود ابراہیم پڑھ لیجیے. انشاءاللہ عزوجل گردے کی بیماری اور پیشاب کی جلن وغیرہ دور ہو جائے گی. تو یہ ہے کہ یہ اگر تفصیل سے اس کو پڑھنا چاہیں تو بیمار عابد رسالہ صفحہ نمبر 31 اور 32 پر یہ موجود ہے.
اچھا، اس میں ایک سوال ہمارے پاس باقی ہے اسلامی بھائی کا، دیکھا کہ پیٹ بار بار خراب ہوتا ہے، تو یہ بھی کوئی ایسی خدا نخواستہ بیماری خاص نہیں ہے؟ اگر پراپر طریقے سے ٹریٹمنٹ کرائیں گے، علاج کروائیں گے، احتیاط کریں گے تو اس کا مسئلہ حل ہو جائے گا انشاءاللہ. اچھا، اس میں سلمان بھائی تھوڑا سا مدنی چینل کے ناظرین کو، اگر آپ یہ فوڈ پوائزننگ ہے اس میں تھوڑا سا اگر ڈیٹیل ہمیں بتا دیں، دو چار مدنی پھول دے دیں فوڈ پوائزننگ کے حوالے سے، کہ ہمیں کیا کیا اس میں احتیاطیں کرنی چاہیے اور بیسیکلی اس کی مین ریزن کیا ہوتی ہے، فوڈ پوائزننگ سے مراد کیا ہے؟
تو سب عموماً فوڈ پوائزننگ اکثر یہ بولا جاتا ہے، یہ جو طبیعت خراب ہو کے پیشنٹ جو ہاسپٹل میں آتے ہیں، پیٹ خراب ہو گیا، پیٹ میں درد ہو رہا ہے، موشن ہو رہے ہیں، الٹی ہو رہی ہے، یہ عموماً کچھ کھانے کے بعد یہ اکثر ہو رہا ہوتا ہے.
ٹھیک ہے.
اور یہ وہ جو بھی چیز کھائی ہے اس کے بعد یہ کیفیت ہو گئی. کچھ بیکٹیریا ہوتے ہیں جن کے اندر ایک ڈوریشن ہوتا ہے کہ 6 گھنٹے بعد یہ سمٹم آ جاتے ہیں. کچھ بیکٹیریا ایسے ہوتے ہیں جو 12 گھنٹے یعنی 48 گھنٹے بعد یہ سمٹم آتے ہیں. یہ ہوتا فوڈ پوائزنگ بیسکلی ایسا کھانا کھانا جو انفیکٹڈ ہے، یعنی اس میں جراثیم موجود ہیں، اور جراثیم بھی کافی ہزاروں قسم کے ہیں. اب جیسے موسٹ کامن یہاں پہ جو ایک بیکٹیریا ای کولائی کے نام سے بیکٹیریا ہوتا ہے، وہ جو پیٹ خرابی کے اندر آ جاتا ہے. پیٹ
جراثیم کا نام ای کولائی.
ای کولائی ایک بیکٹیریا ہے. یہ جب انفیکٹ کرتا ہے پیٹ میں، موشن، پیٹ خراب ہو جاتا ہے، پیٹ درد کرنے لگ جاتا ہے، موشن ہو جاتے ہیں، الٹیاں شروع ہو جاتے ہیں. یہ عموماً ہوتا ہے آپ کے گوشت کے اندر، سبزیوں کے اوپر ہوتا ہے گا. بغیر احتیاط کے ساتھ اگر آپ نے سبزیوں کا استعمال کیا، گوشت پراپرلی کوکڈ نہیں ہے، اچھی طریقے سے بنا ہوا نہیں ہے، یا کچی حالت کے اندر آپ نے کھا لیا، اس طریقے سے یہ فوڈ پوائزنگ ہو جاتی ہے. اس کے علاوہ بھی جیسے باہر کی چیزیں ہوتی ہیں، ایک بیکٹیریا ہوتا ہے سیفالوکوکس اوریس، یہ جو ہوتا ہے 6 گھنٹے کے اندر ہی اپنی علامتیں دے دیتا ہے. بازار کے جتنے بھی کباب، سموسے، سینڈوچز وغیرہ ہوتے ہیں، اور بالخصوص بازاری جو سیلڈ ہوتی ہے، اس کے اندر چیز ملا ہوا ہوتا ہے، اس کے اندر یہ گرو کر رہا ہوتا ہے. اس کے کھانے کے 6 گھنٹے بعد ہی آپ کو موشن شروع ہو جائیں گے یا الٹیاں شروع ہو جائیں گے. یہ کلاسیکل فائنڈنگ ہوتی ہے کہ آپ کو فوڈ پوائزنگ ہو گئی، پھر اس کے بعد آپ کو علاج اس کا کرانا ضروری ہوتا ہے. لیکن عمومی طور پہ لوگ اس کا موشنز کے علاج کرا رہے ہوتے ہیں، اس کے انفیکشن کا علاج نہیں کرا رہے.
اس کا کوئی خاص علاج ہوتا ہے کہ یہ موشن سے ہٹ کے علاج کرائیں گے؟
ڈیفینیٹلی، کیونکہ آپ کو تو بیکٹیریل انفیکشن ہو گیا نا، اب تو یہ ڈاکٹر کی ڈائگنوسس ہو کر ڈاکٹر کو کرنا ہوتا ہے ڈائگنوسس.
ٹھیک ہے،
کہ اب یہ آپ کو کتنی دیر بعد ہوا، کیا چیز کھانے کے بعد ہوا. اب جیسے ہسٹری پیشنٹ یہ دے کہ میں باہر کے کباب سموسے کھائے، 6-7 گھنٹے بعد مجھے یہ سمٹم آ گئے، تو ڈیفینیٹلی اوریس کی اسٹیفالوکوکس اوریس کی طرف جائے گا، پھر اس کے حساب سے یہ اینٹی بایوٹک سجیسٹ کرے گا. دوسرا یہ ہوتا ہے کہ باہر کے جو کھانے ہوتے ہیں اکثر پراپرلی کوک یعنی صحیح طریقے سے پکے ہوئے نہیں ہوتے، ان کے اندر بھی ایسے جراثیم ہوتے ہیں، یہ جراثیم پیٹ میں جاتے ہیں، یہ فوڈ پوائزننگ کرتے ہیں. فوڈ پوائزننگ کی اپنی بھی ایک لسٹ ہے کمپلیکیشن کی. اب جیسے 2-3 دن پہلے میرے پاس ایک پیشنٹ آیا تھا، وہ بچی تھی، وہ اسلامی بھائی تھا ہمارے، ان کی بیٹی تھی، تو اس کو بھی اسی طرح کا فوڈ پوائزننگ ہوئی، لیکن وہ پانی کی وجہ سے ہوئی. اس کو پھر ہو گئے پیرالائسس، یعنی دونوں پاؤں اس کے سن ہو گئے. اس کو بولتے ہیں جی بی ایس، گلین بار سنڈروم اس کو بولتے ہیں. وہ آتا ہی پانی سے، پانی کی بے احتیاطی، پانی صاف نہیں ملا، اس میں پانی پی لیا، تو اس بچی کے 4 سال عمر تھی اس کی، تو اس کے دونوں پاؤں پیرالائز ہو گئے.
تو مدنی چلن کے ناظرین، آپ نے آج جو ہم نے ڈسکشن کی ہے اس میں دیکھا کہ ذرا سی بد احتیاطی کی وجہ سے کس قدر پریشانی کا سامنا کرنا پڑ جاتا ہے بعض اوقات، کہ پانی ہے، کھانا ہے، صرف ایک صفائی کے جو ایک بنیادی اصول ہیں اس پہ اگر ہم عمل کریں گے تو انشاءاللہ عزوجل ہم ان مہلک بیماریوں سے بچ سکتے ہیں. ہمیں کسی ڈاکٹر کی ضرورت نہیں پڑے گی اس کے اندر، کسی طبیب کی ضرورت نہیں پڑے گی، صرف اپنا علاج ہم خود کر لیں، اپنے آپ کو خود دیکھ لیں کہ ہم اپنا خیال کس طریقے سے رکھتے ہیں. انشاءاللہ عزوجل آپ نے ان इस आज के प्रोग्राम से कुछ ना कुछ हासिल जरूर किया होगा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु
जो है बीमार सेहत के तालिब उन पे फरमा करम रब गालिब तुझसे रहमो करम की दुआ है या खुदा तुझसे मेरी।